और उसके बाद والسابقون الاولون من المهاجرين والانصار, ये तो बहुत VVVIP लोगों की बात हो रही है. VIP, एक VIP होता है VVIP, यानी बहुत ही जो समझ लें कि सबसे टॉप के लोग है ना, उनकी बात हो रही. अगर कैटेगरीज बनाए दर्जों में, कि हर एक चीज के दर्जे होते हैं ना, तो अगर ईमान वालों के दर्जात में कैटेगरीज आप बनाए, तो ये दो दर्जे हैं जो टॉप के हैं. एक अस्साबिकून अलव्वलून मीन अल मुहाजिरीन वल अंसार, मुहाजरों में से भी और अंसार में से भी. मुहाजरीन कौन थे? जो अपने घर बार खानदान रोजगार अपनी प्रॉपर्टीज अपना सब कुछ, अपने जिसको हम कहेंगे आज के वक्त में बैंक बैलेंस एंड सेविंग्स, एवरीथिंग, हर चीज, अपना वतन, हर चीज छोड़ के सिर्फ अल्लाह की खातिर हिजरत करने वाले थे वो लोग. और ये आसान काम नहीं होता. सिर्फ हम माल कमाने के लिए भी किसी दूसरी जगह जॉब के लिए जाते हैं तो इतने उदास हो जाते हैं, हालांकि वहां पे पैसे मिल रहे होते हैं कुछ है. इन्होंने तो सब कुछ छोड़ा सिर्फ किसके लिए? और जिसके लिए अल्लाह की जात बहुत बड़ी होगी ना, सबसे बड़ी होगी, वही ये कर सकता है. क्योंकि आगे जाके क्या मिल रहा था? सिर्फ अल्लाह की रजा, बाकी तो कुछ भी नहीं था. ना वहां पे कोई घर तैयार खड़े हुए थे, ना वहां पे कोई जॉब के उनके लिए जॉबें तैयार बैठी थी, ना वहां पे उनके लिए कोई जायदादें पड़ी हुई थी, ना उनकी कोई सेविंग्स थी, ना वो उनका मुल्क था, ना वहां पे उनके कोई रिश्तेदार थे, ना वहां पे उनके कोई दोस्त अहबाब थे. क्या था वहां पे? जिस जगह जा रहे हैं आप, जब भी कहीं माइग्रेट करते हैं, मूव करते हैं, मसलन कहीं किसी बेहतर चीज के लिए मूव करते हैं, ऐसे थोड़ी होता है कि आप एक जगह आपका हर चीज सेटल है तो आप कहें चलो जी अब हम जाके डेजर्ट में रहते हैं जहाँ पे कुछ भी नहीं है. ऐसे तो नहीं करते, हमेशा आप मूव करते हैं बेहतरी के लिए, राइट? इनकी मूविंग किस तरफ की थी? दुनिया की नजर से देखा जाए तो वहां पे तो दुनियावी तौर पे तो कोई भी उनके लिए कोई ऐसी कोई सेटलमेंट थी ही नहीं. एक सेटल्ड लाइफ छोड़ के अनसेटल होने के लिए जा रहे हैं. अगर आप एक दुनियावी आदमी है तो आप कहेंगे दिस इज क्रेजी, ये क्या बात हुई कि अब सब कुछ इतना छोड़ के सिर्फ अल्लाह का नाम लेके भी और जा रहे हो, ये तो कोई अकलमंदी ही नहीं है. लेकिन बात इन लोगों की है ही ऐसी कि ये वो लोग थे जिन्होंने सिर्फ और सिर्फ हिजरत की, कोई और चीज नहीं देखी, सिर्फ ये कि अल्लाह की खातिर इस दीन, अपने ईमान को बचाने के लिए और इस पर सही अमल करने के लिए इन्होंने ये नहीं देखा कि वहां पे मुझे क्या मिलेगा, वहां जाने के लिए मुझे क्या छोड़ना पड़ेगा, मुझे वहां पे क्या भुगतना पड़ेगा. ना वो लोग ये देखते थे कि पता नहीं इस रास्ते पे पहले कोई चला भी है या नहीं चला. पहले देखे ना, हम देखते ना कि क्या इसका सक्सेस रेट क्या है. पहले किसी ने कुछ वो काम किया हो, उसको कोई कामयाबी मिली हो तो हम कहते हैं हाँ ठीक है, इसमें बड़ा फायदा है, चलो ये कर लेते हैं. कुछ पता नहीं है, फर्स्ट वंस थे साबिकून अलव्वलून वो. और ये नहीं था उनके अंदर कि हम इंतजार करते हैं पहले देख तो लें पहलों का क्या बनता है उसके बाद हम जाएंगे. नहीं, वो सबसे फर्स्ट वन अकेले अकेले इस खतरनाक चीज में कूद पड़े. कईयों के खानदान भी मक्का में रह गए, मगर वो ये इन एस्पेक्ट्स पे सोचने में वक्त जाया नहीं करते थे कि क्या होगा, फिर क्या होगा, अच्छा फिर देखेंगे, अच्छा फिर सोचेंगे, अच्छा फिर. हमने तो हर चीज में पहले देखना होता ना, सोचेंगे ठीक है देखेंगे, अभी इतनी भी जल्दी क्या है, हम पहले देख लें फलाने ने किया है कि नहीं, फलाने किया कि नहीं, अच्छा अगर उसने कर लिया तो चलो फिर मैं भी सोचती हूँ करने का. हम कभी फर्स्ट वन नहीं होना चाहते ना कि मैंने अल्लाह का हुक्म सुना है, मैं बगैर किसी को देखे हुए सबसे पहले खुद कदम उठाऊं, साबिकून में से हो जाऊं, ऐसे नहीं सोचते. हम हर हुक्म को देखते हैं, सुनते हैं, फिर उसके बाद अपनी दोस्तों को देखेंगे, फिर लोगों को देखेंगे, फिर सोचेंगे खानदान वाले क्या कहेंगे, फिर ये सोचेंगे अच्छा हस्बैंड क्या कहेंगे, अच्छा बच्चे क्या सोचेंगे, अच्छा फलां क्या करेगा, फिर मुझे क्या कॉन्सिक्वेंसेस बर्दाश्त करने पड़ेंगे, अच्छा फिर फलां पार्टी में जाऊंगी तो फिर कैसे जाऊंगी, फिर वो मुझे फ्लाम बुलाएगा तो फिर कैसे करूंगी, रेस्टोरेंट में जाऊंगी तो कैसे करूंगी, एयरपोर्ट पे खड़ी होंगी तो क्या करूंगी, फिर अच्छा इमिग्रेशन का तो नहीं कोई मसला पड़ जाएगा, कितनी चीजें सोचते हैं तो फिर कहीं मुश्किल से जाके अगर सबसे सेटिस्फाई होंगे तो कहीं मुश्किल से कदम उठाएंगे। बड़ी सोच विचार के बाद साबिकून अलवलून ऐसे नहीं होते। हम सबको ख्वाहिश है ना साबिकून अलवलून बनने की। सूरह आगे जाके वाकया में तीन जो ग्रुप्स का जिक्र किया गया तो उनमें कौन है, एक साबिकून अलवलून उलाइका हुमुल मुकर्रबून, ये साबिकून अलवलून है ना यही है जो अल्लाह ताला के सबसे करीब तरीन होंगे। असाबिकून असाबिकून उलाइकल मुकर्रबून ये फरमाया गया वहां पे। तो दूसरे वाले कौन से, असहाबुल यमीन दाएं हाथ वाले, वो जरा कम कैटेगरी के नीचे, फिर असहाबे शिमाल वो तो बाएं हाथ वाले तो बिल्कुल दूसरी तरफ चले गए ना। मगर नेकों के अंदर भी दो ही कैटेगरीज हैं, एक ये साबिकून अलवलून, कोई कॉम्प्रोमाइज नहीं, कोई मसलहते नहीं देखनी, कोई अकली दलायल नहीं देने, बेखतर कूद पड़ा आतिशे नमरूद में इश्क, अकल है महवे तमाशाए लबे बाम अभी, अकल से थोड़ा कल तो भी सोचती रह गई, कैसे कूद पड़े इब्राहिम। ये तो है मोहब्बत की बातें, ये तो है दिल की बातें, ये अकल से नहीं फिर वो सोचते, फिर वन प्लस वन टू करके नहीं देखते, फिर वो कैलकुलेशंस में नहीं पड़े रहते किधर फायदा कितना नुकसान, अच्छा कम नुकसान है कि ज्यादा है, अच्छा फायदा कितना, ये नहीं इसमें नहीं रहते। वो जो ही अल्लाह का हुक्म आता है लब्बैक कहते हैं, हक को पहली नजर में पहचान लेते हैं, कबूल कर लेते हैं, ये हिम्मत वाले लोग हैं। अल्लाह से दुआ है कि हमारा तो अमल अभी बहुत पीछे है, बहुत पीछे है, अल्लाह हमें इनमें से बना दे, साबिकून अलवलून में से, जिनके लिए फरमाया कि जब मौत का वक्त हुआ तो फिर तब भी कैसे होंगे। मेरी सबसे पसंदीदा सूरत के एंड में आता है क्या क्या इनके लिए आएगा, रौहुन व रैहानुन, खुशबू भी आएगी बुखे भी आएगा इनके लिए। ऐसे ही नहीं है, बहुत कुर्बानियां दे के फिर वो मर्तबे मिलते हैं। और अगर हम अभी तक इसी स्टेज पे है ना कि हम कैलकुलेशंस पे ही अभी हैं बैठे हुए, तो अभी ये बहुत सीढ़ियां हमें चढ़नी है यहाँ तक पहुंचने के लिए, अभी नहीं पहुंचे, ये ख्वाहिश आपसे नहीं होता जी, हम भी जन्नत अल-फिरदौस में होंगे, हम भी साबिकून, बस हम तो है ही साबिकून अल-फिरदौस, कोई है तो बहुत अच्छी बात है, बहुत खुशी की बात है। अपने बारे में तो मैं कहूंगी अभी बहुत सीढ़ियां चढ़नी है, अभी ये मकाम बहुत दूर है, अभी अमल बहुत पीछे है, ये बातों से नहीं मिलता और ये बुलंद वो बांग दावों से भी नहीं मिलता। अगर हम सिर्फ दावे ही करते हैं और बातें ही करते हैं अभी हमें और अपने आप को इस सब में खड़ा समझते हैं, ये फ्रंट रो वाले लोग हैं फ्रंट पे जो, और फ्रंट रो में जाने के लिए ना देखे जो परिंदा ऊंची उड़ान करना चाहता है या आप ऊपर जाना चाहते हैं तो क्या करना पड़ता है, मेहनत ज्यादा करनी पड़ती है, मुशक्कत ज्यादा उठानी पड़ती है। और आप सोचे मैं लेटी रहूं और मैं ऊंची उड़ान कर लूं तो हो सकता है कि टॉप पे पहुंच जाऊं माउंटेन की और बस आराम करते करते पहुंच जाऊं तो हो सकता है, जितना कोई ज्यादा टॉप पे जाना चाहता है ना उसको मेहनत उतनी ज्यादा करनी पड़ती है, उतनी ज्यादा मुशक्कत है, और जो बैठ जाए रास्ते में इतना काफी है, वो क्या टॉप पे पहुंच सकता है, ये टॉपर्स हैं, ये एलीट है इस्लाम की। तो ये कौन लोग है, इसके बारे में मुख्तलिफ अकवाल है। बाद ने कहा कि सहाबा कराम में से साबिकीन अलवलीन उनको करार दिया गया जिन्होंने दोनों किबलों की तरफ नमाज पढ़ी, यानी तहवील किबला से पहले पहले जो मुसलमान हो चुके थे ना वो है साबिकून अलवलीन। ये कौल कतादा वगैरह का सईद बिन मुसय्यब का है। اور بعض کہتے ہیں کہ نہیں, سابقون الاولون وہ صحابہ ہیں جو غزوہ بدر میں شامل ہوئے, بعض کہتے ہیں نہیں وہ جو حدیبیہ میں بیت رضوان میں شامل ہوئے وہ سابقون الاولون ہیں, اور ہر قول کے مطابق باقی صحابہ کرام جو ہیں وہ دوسرے درجے پہ ہیں, جن کا ذکر ہے نا والذین تبعوہم بإحسان, اور دوسرے وہ لوگ بھی ہیں جنہوں نے پیروی کی ان کی, جنہوں نے ان کو فالو کیا, ان کے فٹ سٹیپس پہ چڑھے چلے احسان کے ساتھ اچھے طریقے سے ایکسلنس کے لیول پہ. ان کے لیے جو خوشخبری ہے وہ تو بعد میں ہم آتے ہیں نا, پہلے ذرا ان کو سمجھ لیں کہ کون لوگ کون ہیں یہ. اچھا اب بعض کا یہ خیال ہے کہ نہیں تمام صحابہ کرام سابقین اولین ہیں تمام, اس لیے کہ انہوں نے پہلے اس وقت اسلام لے کر آئے تھے, اور جو بعد کے آنے والے لوگ ہیں وہ جو ان کے فٹ سٹیپس پہ چلیں گے احسان کے ساتھ, یعنی آج کے زمانے کے یعنی صحابہ کرام کے بعد کے جتنے بھی زمانے آئے قیامت تک جو لوگ ان کے فٹ سٹیپس پہ چلیں گے وہ یہ ہے نمبر ٹو پہ جو والذین تبعوہم بإحسان. ٹھیک ہے, تو بعض نے کہا کہ یہ سارے صحابہ کرام ہیں, بعض نے کہا کہ نہیں صرف وہ والے ہیں جن کا میں نے آپ کو ذکر بتایا جو شروع میں اسلام لے آئے تھے. ظاہر ہے ابو بکر صدیق کا جو مرتبہ ہوگا وہ ابو سفیان کا نہیں ہو سکتا, سابقون الاولون مہاجرین میں سے بھی اور انصار میں سے بھی. انصار بھی کون ہے؟ جنہوں نے اپنے دل کھول دیے, اپنے دروازے کھول دیے, اپنے ہر چیز کو یعنی ایسے اوپن آرمز کے ساتھ ان کو ویلکم کیا اور ان کے لیے ہر چیز اپنی ان کے آگے رکھ دی, کہ سب چیزیں اللہ کی خاطر, کوئی ان کو ان کے ساتھ کوئی رشتہ داری نہیں تھی, کوئی کچھ نہیں تھا, کوئی انہوں نے ان کو بوجھ نہیں سمجھا, ان کو اپنے لیے ایک برڈن نہیں بنایا. کتنا مشکل ہوتا ہے کہ آپ کی جہاں پہ آپ رہتے ہو وہاں پہ اتنے سارے لوگ کہیں سے مائگریٹ کر کے آ جائیں, اور ظاہر ہے اس کی اکانومی ان کی ہر چیز کے اوپر بوجھ پڑتا ہے, لیکن انہوں نے ان کو بوجھ نہیں بنایا, اپنے دلوں کے دروازے بھی کھولے, اپنے مالوں کے دروازے بھی کھولے, اپنے باغوں کے دروازے بھی کھولے, اپنے گھروں کے دروازے بھی کھولے, ہر چیز میں ان کے ساتھ انہوں نے شیئر کیا. تو سابقون الاولون ایسے ہی نہیں وہ بھی بن گئے انصار جو ہیں, انہوں نے بھی سوچا نہیں کہ ہمارا تو اس میں نقصان ہو جائے گا, ہمیں کیا چٹی پڑ گئی, تو ہمیں بیٹھے بٹھائے مصیبت پڑ گئی, اچھے ہم اسلام لے کر آئے, ہمیں کیا ملا اس سے, الٹا ہمیں ہی ان کو بھی سنبھالنا پڑ رہا, اور یہ تو آتے ہی جا رہے ہیں. انہوں نے دائیں بائیں نہیں دیکھا. اللہ اکبر, سابقون الاولون بننا ہے نا تو کم پہ راضی نہیں ہو جانا, جتنی بھی خیر ہے آگے آگے اس میں بڑھتے ہی جانا ہے جب تک کہ فرسٹ رو میں نہ پہنچ جائے. اور ہم سوچتے ہیں نا کہ وہ تو پتہ نہیں شاید کسی اور ہی مٹی کے بنے ہوئے تھے, کیا تھے, نہیں, اور ان کے لیے آسان تھا اور ہمارے لیے کس طرح, ہمارے لیے تو بڑا مشکل ہے. دیکھیں ان کی بھی خواہشات تھی, ان کے بھی یعنی جذبات تھے, ان کے زمانے میں بھی ٹیمپٹیشنز تھیں چیزوں کی, ہم آ کر نہیں اتنی نہیں ہوں گی جتنی ہوں, نہیں تو ان کے مطابق تھی, آپ کی آپ کے مطابق ہے. جو ان کے لیے چیزیں تھیں وہ ان کے زمانے میں ہی وہ بہت زیادہ اٹریکٹو تھی نا, انہوں نے تو ان چیزوں کو نہیں دیکھا تھا جو آج کی ہیں, اور ان کے لیے وہی چیزیں اٹریکٹو تھی, اور انہوں نے سودے کیے نا, دنیا دے کے آخرت خرید لی. دنیا تو ویسے بھی چلی ہی جانی تھی, اب کون سا جو قبروں میں چلے گئے اب کون سا دنیا ان کو کوئی فائدہ دے رہی ہے, مگر ہاں جو آخرت کا انہوں نے آخرت خرید لی, اس کا ان کو فائدہ اب کبھی نہ ختم ہونے والا ہے, کبھی نہ ختم ہونے والا. اور ان کے درجے اتنے ہیں کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ میرے اصحاب کے بارے میں اللہ سے ڈرو, میرے اصحاب کے بارے میں اللہ سے ڈرو, میرے بعد ان کو اپنے تان کا نشانہ نہ بناؤ, جس نے ان سے محبت رکھی تو اس نے میری محبت کی وجہ سے ان سے محبت رکھی, اور جس نے ان سے بغض رکھا تو اس نے مجھ سے بغض کی وجہ سے ان سے بغض رکھا. یہ بہت بری بات ہے ان سے بغض رکھنا, اور جس نے ان کو ایذا دی اس نے مجھ کو ایذا دی، اور جس نے مجھ کو ایذا دی اس نے اللہ کو ایذا دی، اور جس نے اللہ کو ایذا دی ان قریب وہ اس کو پکڑ لے گا. یہ ترمذی کی روایت ہے. اور یہ ترمذی کی ایک اور روایت ہے، آپ صلی اللہ علیہ وسلم نے فرمایا جب تم ان لوگوں کو دیکھو جو میرے اصحاب کو برا کہتے ہیں تو کہو تمہارے شر پر اللہ کی لعنت ہو. کیونکہ آپ صلی اللہ علیہ وسلم نے فرمایا، بخاری میں بھی مسلم میں بھی یہ روایت ہے کہ میرے اصحاب کو برا نہ کہو، اگر تم میں سے کوئی شخص اوہد پہاڑ جتنا بھی سونا خیرات کرے تو وہ ان کے دیے ہوئے ایک مد یعنی یا نصف نصف مد یعنی ایک کلو دو کلو کے برابر بھی نہیں ہے، ایک کلو آدھے کلو کے برابر بھی نہیں ہے. اوہد پہاڑ جتنا بھی اگر تم آج سونا خرچ کرتے ہو نا تو ان کے دیے ہوئے اتنے سے ایک کلو کے برابر بھی نہیں ہے تمہارا اوہد پہاڑ جتنا سونا. کیونکہ انہوں نے جس وقت میں آپ صلی اللہ علیہ وسلم کا ساتھ دیا، آج تو بہت ڈفرینٹ بات ہے نا، تو جو لوگ آپ صلی اللہ علیہ وسلم کے صحابہ کو برا بھلا کہتے ہیں، خاص طور پہ حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ کے بارے میں ڈفرینٹ باتیں اور اس طرح کہتے ہیں، تو وہ بہت اپنے لیے یعنی اس وحید کے اندر آتے ہیں. کیونکہ ان لوگوں کے بارے میں فرمایا رضی اللہ عنہم ورضوا عنہ، اللہ ان سے راضی ہو گیا، وہ اللہ سے راضی ہو گیا. اس سے بڑی کیا دلیل ہو سکتی ہے؟ پھر ہم کہتے ہیں وہ ان کی غلطی تھی، جب ان کی آپس کے اندر ان کی اختلافات کی بھی ہم بات کریں نا تو ہمیں نہیں ضرورت ہے کہ ہم کسی پہ تنقید کریں. ایسی کوئی بات نہ کریں جس سے بدگمانی ہو ان کے بارے میں، کیونکہ یہ بہت ایک خطرناک بات ہے. جس کے بارے میں اللہ تعالیٰ سرٹیفکیٹ دے دیں اللہ ان سے راضی ہو گیا، ہمیں کیا ضرورت ہے کہ ہم ایسی باتیں کریں؟ ہمیں ہم نہیں، یعنی یہ تمام صحابہ کے لیے بھی آیا اور ان کے لیے جو پہلے تھے ان کے لیے تو آیا ہی آیا. دونوں تفسیریں ہیں، دونوں اقوال ہیں، اور تین چار اقوال بلکہ میں نے آپ کو بتا دیے. تو جن کے بارے میں اللہ تعالیٰ نے بتا دیا کہ اللہ راضی ہو گیا بغیر کسی شرط کے اور قید کے بتا دیا گیا اور سرٹیفکیٹ دے دیا گیا کہ یہ جنت والے ہیں، تو اب ہم کریٹیسائز کرنے لگ جائیں ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ کو کسی بات کے اوپر. آج کے کئی فرقے ایسے ہیں جو ان کو بہت برا بھلا اور باتیں کرتے ہیں، تو یہ نہیں کر سکتے. اس بارے میں بہت کیئرفل ہونا چاہیے. ایک جگہ پہ آتا ہے اس بارے میں روایت کہ کسی نے محمد بن قاب سے پوچھا کہ رسول اللہ صلی اللہ علیہ وسلم کے صحابہ کرام کے بارے میں آپ کیا فرماتے ہیں؟ انہوں نے کہا صحابہ کرام سب کے سب جنت میں، اگرچہ وہ لوگ ہوں جن سے دنیا میں غلطیاں ہوئی اور گناہ بھی ہوئے لیکن پھر بھی وہ جنت میں. اس شخص نے پوچھا یہ بات آپ نے کہاں سے کہی ہے، اس کی کیا دلیل ہے؟ تو انہوں نے فرمایا قرآن کی یہ آیت نہیں پڑھی سابقون الاولون، جس میں تمام صحابہ کرام کے متعلق آ گیا. اور اگر ہم ان کو صرف جو یعنی فتح مکہ سے پہلے جو اسلام لائے تھے ان کو سمجھیں تو پھر بھی والذین تبعوہم بإحسان میں باقی سارے صحابہ کرام آ گئے، سب سے اللہ راضی ہو گیا. تو اس میں پھر کوئی ایسی بات کرنا، کوئی ایسی چیز، کوئی ایسی منہ سے نکالنا کسی مجلس میں بھی کسی صحابی کی شان میں گستاخی کرنا اس آیت کے یعنی خلاف کوئی چل رہا ہے. تو مہاجرین اور انصار کا معاملہ تو آپ نے سمجھ لیا کہ مہاجرین اور انصار کون تھے، اور ان کی قربانیوں کو بھی ہم جانتے ہیں کہ انصار نے کتنی کتنی قربانیاں دی، کتنی کیسے ان کے جذبات تھے. یعنی اللہ تعالیٰ تو جذبوں کو بھی دیکھتا ہے نا. ایک ہوتا ہے مارے باندھے کا کسی کے اوپر خرچ کرنا کہ ہائے اب یہ ہمارے گھر پہ آ ہی گئے ہیں تو اب کچھ ایز اے کرٹسی ایز یہ ان کو دیکھنا ہی پڑے گا رسم زمانہ کے طور پہ، اب کیا کریں. لیکن ان پہ معاملہ یہ نہیں تھا، انہوں نے دل سے ان کے ساتھ محبت بھی کری اور دل سے ان کے لیے خرچ کیا اور قربانی دی. تو اللہ تعالیٰ نے دونوں کو سرٹیفکیٹ دیا اور ان کو بھی جو اچھا ایک انصار کے بارے میں بھی بتا دوں آپ کو، جو مہاجرین کے بارے میں بتایا تو بخاری اور مسلم میں آپ صلی اللہ علیہ وسلم نے فرمایا ایمان کی علامت ہے انصار سے محبت کرنا اور نفاق کی علامت ہے انصار سے بغض رکھنا. وہ اس کا مطلب دونوں کے ہی درجے اللہ کے ہاں بہت بڑے ہیں. आप जो इनको फॉलो करते हैं ये सेकंड दर्जे पे आ गए, एहसान के लेवल पे। यानी मुहाजिरीन और अनसार तो है ही इतने ऊंचे दर्जे पे, अब उस दर्जे को तो नहीं कोई पहुंच सकता कि मुहाजिरीन और अनसार के लेवल के उस जमाने में जाके तो नहीं हम उसको पहुंच सकते, मगर बाद में भी जो इनके रास्ते पे चलता गया, यहाँ तो मुहाजिर बन के दिखाओ या अनसार बन के दिखाओ, यहाँ तो कोई कुर्बानी दो अल्लाह के रास्ते में या फिर कोई कुर्बानी देने वाले हैं उनको थाम लो। तो ऐसे लोगों के लिए देखे भी फरमाया गया कि रदी अल्लाह अन्हु वरदू अन, अल्लाह उनसे भी राजी है, वो अल्लाह से राजी है। देखिये लोगों में हर तरह के लोग होते हैं ना, लोगों के बारे में भी आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि इंसान जो होते हैं मादनियात, कानों की तरह होते हैं, मादनियात की कान जैसे मिनरल्स की होती है ना, वो ये माइंस जैसे होती हैं, माइंस की तरह होते हैं, जैसे चांदी और सोने की कानें होती हैं, यानी जिस तरह डिफरेंट मादनियात की किस्में होती हैं, इसी तरह इंसानों की मुख्तलिफ किस्में। जो सोने की जो माइन होगी ना, उसको आप साफ करेंगे कितना भी खोदेंगे खालिस सोना ही मिलेगा, लेकिन चांदी को अगर खोदेंगे ना तो सोना नहीं बन सकती, चांदी ही निकलेगी। इसी तरह इंसानों की भी तबीयतें डिफरेंट है, उनके अंदर फर्क है, सब इंसान बराबर नहीं होते, उनमें भी कोई बहुत आगे निकलने वाले होते हैं, कोई सोने की कान होते हैं, हिम्मत वाले होते हैं, वो कदम उठा लेते हैं, आगे बढ़ जाते हैं दूसरों से, सलीमुल फितरत होते हैं, और कोई थोड़े कम हिम्मत होते हैं, वो जरा इधर उधर देख के चलते हैं। हमेशा हर दौर में ऐसे लोग होंगे, कई हक को सामने आते देख के फौरन कबूल कर लेंगे, इस सोच विचार में नहीं पड़ेंगे कोई हमारे साथ है या नहीं, कोई किसी ने किया या नहीं, इन सारी चीजों में नहीं पड़ते, वो तो जो ही अल्लाह का हुक्म आता है शुक्र करते हैं, अल्लाह तेरा शुक्र है मुझे ये बात समझ आ गई, तूने मौका दे दिया, तूने ताकत दे दी कि मैं कर पा रही हूँ ये, वो खुशी खुशी ऐसे करते जैसे कोई इनाम मिल रहा है इनको। मुशक्कत के काम अल्लाह ताला का हुक्म बजा लेने में ऐसी उनको खुशी होती है, आगे बढ़ बढ़ के करते नेकी के काम, इधर उधर होने की कोशिश नहीं करते, किसी का इंतजार नहीं करते। आज हमें ये बातें समझ आ जाएं कि आज का थकना कल का आराम है, आज की गर्मी कल की ठंडक है, आज की मेहनत कल की सहूलत है, आज का नुकसान कल का फायदा है, ये बात तो नहीं समझ आती। हम आज के ही फायदों को कैलकुलेट करते हैं, आज के ही नुकसान आपको देखते हैं, वही हमें डराते रहते हैं, आज कितना नुकसान हो जाएगा, आज किसकी बातें हो जाएंगी। आज भी हमारी कई बहनें जो क्लास में हैं, जब कुरान वो पढ़ लेती हैं तो अकेली होती हैं, बिल्कुल अपनी फैमिलीज में, अपने इर्द गिर्द वालों में, अपने दोस्त अहबाब में, अपने खानदानों में, उनके खानदानों में दीन दूर दूर तक नहीं होता, दुनिया परस्ती के अंधेरों में डूबे होते हैं उनके खानदान, दीन से बिल्कुल ना वाकिफ होते, कहीं फैशन के नाम पे, कहीं मॉडर्निज्म के नाम पे बेदीनी में दूर निकल चुके होते हैं। ऐसे में ये तने तनहा होती हैं। अब उनको पता चल जाता है कि कुरान क्या कहता है, अल्लाह ताला हमसे क्या चाहता है, हमारा मकसद हयात क्या है, क्या करना है और क्या नहीं करना। अब मसला ये होता है कि अगर वो किया जो हमने कुरान में पढ़ लिया तो सबका क्रिटिसिज्म होगा, सबकी नजरें मुझ पे होंगी, मैं टारगेट बनूंगी इनकी बातों का, तंज भरे फिक्रे मुझे सुनने पड़ेंगे, जिस मजलिस में जाऊंगी लोग ऐसे देखेंगे जैसे कोई सर पे सींग लगा के आ गया, कोई एलियन आ गया। तो अब ऐसे में क्या है उनके लिए, याद रखे सबसे पहले तो ऐसी तमाम बहनों को फैसला करना होगा कि अल्लाह को राजी करके जीना या लोगों को राजी करके जीना, ये सबसे पहले तो ये सवाल खुद से करें, अपना जवाब सच सच खुद को दें, खुद से कम से कम हमें सच बोलना चाहिए। जब ये डिसाइड हो जाए, अगर तो ये फैसला किया है कि नहीं अस अल्लाह को राजी करके जीना, तो फिर सीट बेल्ट बांध लें। जैसे हम उड़ने लगते हैं ना, जहाज टेक ऑफ करने लगता है, तो कहते हैं ना सीट बेल्ट बांध लें। और अगर सफर में टर्बुलेंस बहुत है तो कीप योर सीट बेल्ट ऑन राइट ऑल द टाइम। सीट बेल्ट आप मजबूत बांध लें इसलिए कि टर्बुलेंस बहुत होगी। अगर खानदान में इस तरह से हैं लोग तो फिर ये राइड बहुत बम्पी होगी। इसके लिए मेंटली प्रिपेयर हो जाए। यहाँ लोग बातें भी बनाएंगे, लोग हंसेंगे भी मेरे ऊपर, लोग मुझे गौर से देखेंगे भी, इशारे भी करेंगे, ऐसे मेरे सर पे नए नए सींग उगे हैं आज, लेकिन मुझे साबिकून अलवलून में से होना। ये होंगे जो फर्स्ट वंस होंगे टू टेक द स्टेप। ये होंगे अगर आपने डिसाइड कर लिया ना कि मैं खड़ी होंगी चाहे कुछ भी हो, तो फिर आप उनमें से हैं। वल्लज़ीन तबअऊहुम बिइहसान, आप इनमें से हैं। ये जो मुहाजरीन और अंसार, ये फर्स्ट वंस थे जब आप सल्लल्लाहु अलैहि वसल्लम दीन की दावत देने के लिए निकले थे, हज के कैंप्स में गए थे। अंसार में से ही वो लोग भी थे ना जो सबसे पहले ईमान लाए थे। उन्होंने तो ये नहीं सोचा हम घर जाएं, पहले हम जाके अपने घर वालों से मशवरा करें। कई कबीलों ने ऐसे भी कहा था, याद है हमने सीरा में पढ़ा था। ये कई कबाइल ने कहा था हम भी अभी जाएंगे, हम देखेंगे, हम सोचेंगे। इन्होंने तो नहीं कहा, फौरन ईमान ले आए, कलमा पढ़ लिया, कोई मशवरे नहीं किए। अगर आपने ये डिसाइड कर लिया कि अब कुछ भी हो मैं साबिकून अलवलून में से हूंगी, तो आप इनके फॉलोअर्स बन गए जो मुहाजिरीन और अंसार ने किया था। वो भी फर्स्ट मंथ ही थे अपने खानदानों में। लेकिन इसके लिए फिर तैयार रहे, फिर वो रोए नहीं कि हाय फलां ने ऐसा कर दिया, उसने ये कह दिया अब नहीं। तो फिर तो आपको प्रिपेयर रहना चाहिए ना, कैसा होगा, क्या इन लोगों ने नहीं बातें सुनी, क्या इन्होंने नहीं गम उठाए, किस किस का टॉर्चर इन्होंने नहीं बर्दाश्त किया जो महाजरीन थे, किस किस की बातें नहीं सुनी। लेकिन जब इंसान को ये हो कि इसके ऊपर मुझे मिलना क्या है, मेरा अल्लाह मुझसे राजी हो जाएगा और वो मुझे राजी कर देगा। वो राजी हो गए उससे, अल्लाह राजी हो गया और उनको ये इनाम दिया। अल्लाह की रजा क्या है, जन्नत। वादा लहुम जन्नत तजरी तहतिह अलअनहार खालिदीन फीहा अबदा, इनके लिए फिर अल्लाह ने तैयार कर रखी है वो जन्नतें कि कभी वहां से निकलना नहीं होगा, हमेशा रहने वाले हैं वहां। इसलिए कि ये साबिकून थे। किस मामले में साबिकून, जब अल्लाह का हुक्म आए, जब कोई बात अल्लाह के सामने आपके आ जाए, कोई पता चल जाए कि ये अल्लाह ताला की रजा है, इसमें अल्लाह ताला ने ये फरमाया, तो कबूल कर लेना, समझना वाता ना फौरन। और जिन्होंने उस जमाने में कबूल किया था, मुहाजिरीन और अंसार ने, सोचिए वो कबूल करना कोई 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 मामूली बात नहीं थी। वो कोई दावत कबूल करना नहीं था, कोई पार्टी कबूल करना नहीं था, कोई इनविटेशन किसी की शादी के दावत का कबूल करना नहीं था। वो पता ही क्या था, वो कोई एक बात कबूल करना नहीं था, वो था पूरी अपनी जिंदगी सरेंडर कर देना अल्लाह के सामने, अपनी पूरी लाइफ का सौदा कर देना, ये कि मैं अब अपनी जिंदगी उसी मुताबिक गुजारूंगी जैसे आप सल्लल्लाहु अलैहि वसल्लम का हुक्म है। ये वो सौदा था जो उन्होंने किया था। क्या ऐसे सौदे करने को मैं तैयार हूं? ये है उनका पाथ, ये है उनके फुटस्टेप्स, जिन पे चलना है होगा तो है रदी अल्लाह अन्हुं वरदू अन। उनको भी ऐसे मुफ्त में नहीं मिल गई है। पढ़िए ना, अपने सीरत में भी पढ़ा और सहाबा की जिंदगियां भी अगर पढ़े तो पता चलता है कि ऐसे ही नहीं मिल गए। ये मुफ्त का सर्टिफिकेट नहीं है। एक मास्टर्स की डिग्री लेनी हो तो आपको कितने साल पढ़ना पड़ता है, 16-18 साल पढ़ के आपको एक डिग्री मिलेगी, तब जाके वहां तक पहुंचेंगे। तो आप सोचे जन्नत की और अल्लाह की रजा का सर्टिफिकेट ऐसे ही मिल जाएगा, उसके लिए कुछ भी ना करना पड़े, सब मुझे शाबाशे देते रहे और मेरे गले में हार डालते रहे और कहें बहुत अच्छी हो तुम, कितने अच्छी हो तुम तो बड़ी नेक हो, तुम तो फलां हो, मेरी तारीफें करते रहे तो मैं चलती रहूंगी, तो ये बहुत अच्छा मैं दीनदारी दिखा रही। ये कुछ नहीं है। जब आपको चलाने के लिए तारीफें चाहिए और शाबाशें चाहिए اور حوصلہ افزائیاں چاہیے اور موٹیویشن ٹاک چاہیے، تبھی آپ چلیں گے. جس دن یہ نہ ملی اس دن بس چھپ کر کے بیٹھ گئے، سب چیز چھوڑ دی. تو ان کو مہاجرین کو کون شاباشیاں دے رہا تھا اور انصار کو کون شاباشیاں دن رات مل رہی تھی اور تعریفیں اور گلے میں ہار پڑ رہے تھے. لیکن ہمیں یہ فیول نہ ملے تعریفوں کا تو پھر ہم چلتے ہی نہیں. اگر نمبر نہیں آئے میرے تو وہ فائدہ کیا پھر میرا یہ ٹیسٹ دے گا؟ چھوڑو ان سب چیزوں کو. یہ چھوٹی سی ایگزامپل آپ کو دے رہی ہوں کہ ہم تو اتنے بھی ڈسہارٹ ہو جاتے. ذرا ذرا سی بات ہمیں ڈسہارٹ کر دیتی ہے، ہائے میں تو اس طرح اتنی دکھی ہو گئی، روتے رہتے ہیں پھر سانے نے یہ کہہ دیا. یہ نہیں سوچتے کہ رضی اللہ عنہم کیسے ملے گا، یہ اللہ کی رضا کیسے ملے گی. جس کو اللہ کی رضا مل جائے تو اس کو پرواہ ہی کسی اور کی کیا ہے کہ کوئی راضی ہوتا ہے یا نہیں. تو یہ رضا پانے کے لیے بہت ساری چیزوں کو سہنا بھی پڑتا ہے، بہت ساری باتوں کو برداشت بھی کرنا پڑتا ہے اور چلتے رہنا پڑتا ہے. اگر لوگوں کی باتیں ہمیں بٹھا دیں گی اور کام ہم سارا چھوڑ چھاڑ کے بیٹھ جائیں، جو کر رہے تھے وہ بھی چھوڑ دیا، فلاں نے یہ کہہ دیا، تو پھر فلاں کوئی راضی کرنا اگر آپ کا مقصد حیات ہے تو پھر اللہ تو راضی نہیں ہو سکتا اس طرح جو کہ انسانوں کو راضی کرنے پہ ہی لگے رہے. جب فوکس نظر اس پہ ہے کہ اللہ راضی ہو جائے نا، پھر سب انسان پیچھے ہی چلے جاتے ہیں، اتنی وہ نظر آتے ہیں. اللہ کی ذات سامنے رہتی ہے. ضرور ہم سوچیں کہ ہم نے کیا سوچا ہے، کس کو راضی کرنا، اور اگر اللہ کو راضی کرنا ہے تو اس کی پرائز پے کرنے کے لیے تیار ہے، خاندان والوں کو یا باہر والوں کو یا کن کی باتوں کا کیا میرا جواب ہونا چاہیے اور کیا ریاکشن ہونا چاہیے. رضی اللہ عنہم، اللہ راضی ہو گیا ان سے کہ یو آر دا فرسٹ ون، تم نے میرے لیے سٹینڈ لیا، تم نے میرے لیے قربانی دی، تو اللہ کیسے نہیں ان سے راضی ہوگا. تم نے میرے لیے یہ باتیں سنی، تم نے یہ سب کچھ نہیں چھوڑا صرف اس لیے کہ میں راضی ہو جاؤں، تو میں تم سے راضی ہو گیا. لو یہ میرا اعلان ہے تمہارے لیے، یہ رب کا اعلان ہے جو جو ان کے راستے پہ چلا. اور یہ ہیں ہمارے ہیروز جن کے پیچھے ہم نے چلنا. اور ہم دیکھیں کہ نیکی کرنے کا جب موقع آتا ہے یا اللہ کا حکم ماننے کے پر جب موقع آتا ہے تو کیا میں خوش ہو جاتی ہوں یا مجھے بوجھ لگنے لگتا ہے؟ جان چھڑانا چاہتی ہوں یا آگے بڑھنا چاہتی ہوں؟ اور وہ اللہ سے راضی ہوں گے، وہ دنیا میں بھی اللہ سے راضی رہے تھے تو وہاں جا کے بھی اللہ سے راضی ہوں گے، وہاں پہ تو اللہ نے ان کو راضی ہی کر دینا. لیکن یاد رکھیں یہ دنیا میں بھی اللہ سے راضی رہے، کبھی ان کے قدم ڈگمگائے نہیں کہ ہائے ہم نے تو یہ کر لیا، اب ہم نے تو سوچا تھا کہ بس ہمارے لیے آسانیاں ہوں گی، ہم تو اللہ کا کلمہ پڑھتے ہیں اس کے بعد ہمیں یہ مصیبتوں میں پڑھنا تھا، ہم نے تو دین کے لیے یہ کیا یہ کیا، اس کے بعد ہمارے لیے یہی رہ گیا تھا. نہیں، وہ دنیا میں بھی اللہ سے راضی رہے تو وہاں تو اللہ تعالیٰ ان کو راضی کر دے گا. اور اللہ نے ایسی جنتیں ان کے لیے تیار کر رکھی ہیں، کوئی ان کو وہاں سے نکالے گا نہیں، ہمیشہ کا رہنا ہے. جن کے نیچے نہریں بہ رہی ہیں، اور نہریں کس چیز کی ہیں؟ دودھ کی ہیں، کہیں شراب کی ہیں، کہیں شہد کی ہیں. دنیا کی نہر سے آپ پانی بھی نہیں نکال کے پی سکتے، اتنا گندا پانی ہوتا، پانی بھی نہیں نکال سکتے. وہاں پہ دودھ ہے تو وہ بھی نکال کے پیو، تو شراب بھی پیو اور شہد بھی پیو. اور دیکھو دنیا میں تو برتن میں بھی دودھ رکھا ہونا تو چند گھنٹے بعد خراب ہو جاتا ہے، اور یہ کیسی نہریں ہیں جس میں جاری ہے دودھ اور خراب نہیں ہونے والا. اور ایسے گھر ہیں جن سے یہ نہریں نظر آتی ہیں. یہاں کی تو دیکھیں، ان گھروں کو تو افورڈ بھی کرنا ہمارے بس کی بات نہیں ہے جن کے قریب ایسے پانی اور پرائیویٹ نہر جا رہی ہو کسی کی، اور یہ ان کی پرائیویٹ نہریں ہیں. ایسے گھر تمہیں ملیں گے. کیوں دنیا کے اوپر ایسے ریجے جاتے ہو کہ ہر چیز پہ ہائے ہائے، ہر چیز پہ دم نکلتا ہے. خواہشیں اتنی کہ کیا ہے وہ، ہزاروں خواہشیں ایسی کہ ہر خواہش پہ دم نکلے. ये भी हो जाए कि लोग भी मुझे अप्रिशिएट करें, ये भी हो जाए कि मैं लोगों में भी पॉपुलर हो जाऊं, ये भी हो जाए कि सब मुझसे खुश भी हो जाएं, ये भी हो जाए कि मुझे दुनिया के भी फायदे मिले, ये भी हो जाए कि मेरी दुनिया भी सारी मजे की और अच्छी हो जाए, यहाँ पे भी मेरा फन हो जाए। बस हर एक ख्वाहिश यही से है, इतनी ख्वाहिशात है कि कहीं पे भी कहीं कोई कमी हो जाए ना तो हमारा दम निकलने लगता है, फिर कैसे आखिरत के घर मिलेंगे। ये मैं आप सबको नहीं सुना रही, मैं अपने आप को ही सुना रही, मैं अपने आप को ही सुना रही हूँ। हम सब की कमियां हैं, बहुत सारे आप में से बहुत अच्छे भी होंगे, तो ये ना समझना कि आपको कह रही ज़ालिकल फ़ौज़ुल अज़ीम, ये है बड़ी कामयाबी, इसको ये मिल गई वो है कामयाब, कि इससे बड़ी क्या बात हो सकती है, जिसको अल्लाह की रजा मिल जाए कि रब उसे राजी हो गया। इसीलिए तो सबसे ज्यादा इनको खुशी तब होगी जबकि वहां पे ऐलान हो जाएगा कि अल्लाह ताला फरमाएगा मैं तुमसे राजी हो गया और मैं कभी अब तुमसे नाराज नहीं होऊंगा। अल्लाह ताला ने ये कितना बड़ा इनाम दे दिया, मगर किसको राजी करने की इंसान को ख्वाहिश होती है, किसके लिए आपका दिल चाहता है कि फलां मुझसे बस खुश हो जाए किसी तरह, जिससे आपको मोहब्बत होती है। जिसको अल्लाह से मोहब्बत होगी उसको सबसे ज्यादा अल्लाह को राजी करने का शौक होगा, और जिसको लोगों से मोहब्बत होगी या जिस रिश्ते से भी मोहब्बत है आपको जाहिर है, जिसको औलाद से बहुत ज्यादा मोहब्बत है उसका यही दिल चाहता है बस औलाद राजी रहे, ये चाहे मुझे अल्लाह के हुक्म के खिलाफ भी जाना पड़े ना बस ये मुझसे राजी हो जाए। जिसको शोहर से बहुत ज्यादा मोहब्बत है तो उसको यह कि चाहे अल्लाह नाराज होता रहे वो तो नहीं शोहर मेरा राजी रहे, कि जिसको जिससे मोहब्बत होगी उसको उसकी रजाई प्यारी होगी। और जिन लोगों के लिए हर रिश्ता पीछे है और अल्लाह की जात आगे है, फिर उनको सबसे ज्यादा फिक्र ये होती है कि मेरा अल्लाह राजी हो जाए वो ना बस नाराज हो। हमने पढ़ा था ना इसी सूरत में उन सारे रिश्तों को अल्लाह ताला ने गिनवा दिया जो इंसान को बड़े प्यारे होते हैं, वो बाप है, वो बेटे हैं, वो शौहर हैं, वो घर हैं, वो आपके रोजगार हैं, तिजारते हैं। अल्लाह ताला ने फरमाया अगर ये सब तुम्हें महबूब है अल्लाह से और उसके रसूल से उसके रास्ते में स्ट्रगल करने से जिहाद करने से तो फिर इंतजार करो, फिर अल्लाह के फैसले वेट चिल, अल्लाह ताला कोई आपके लिए फैसला करता है। जब भी ये आयात पढ़ते हैं तो फिर यही होता है कि I'm just speechless। وَمِمَّنْ حَوْلَكُمْ مِنَ الْأَعْرَابِ مُنَافِقُونَ وَمِنْ أَهْلِ الْمَدِينَةِ, और इन्हीं में से ऐसे भी हैं तुम्हारे आसपास भी बदुओं में से मुनाफिक भी हैं और मदीना के रहने वालों में से भी। अल्लाह ताला ने फरमाया कि ऐ नबी आपके इर्द गिर्द वालों में से भी देहातियों में से भी मुनाफिक है और अहले मदीना में से भी, यानी अहले मदीना में भी ऐसे लोग हैं जो शहरी लोग हैं ना, इनमें भी हैं जैसे अब्दुल्ला बिन उबई था, और अराब में भी हैं यानी जो बद्दू हैं उनमें भी हैं मुनाफिक लोग। मरादु अलन निफाक, ये निफाक में माहिर हो चुके हैं। लेकिन पिछली आयत में टॉप टू की बात आई, टॉप पे पहुंच गए, और अब सबसे निचले जो है ना वो दो, उन दो की भी बात आ गई। रेलेवेंस आप देख रहे हैं ना, जैसे जैसे आयतें आ रही हैं, अब आप क्या कहेंगे कि 100 आयत में कौन है जो टॉपर है ईमान में आके पढ़ने वाले हैं, ना हमें इनमें शामिल फरमा देना, तो वो जो इनके मर्तबे ऊपर के हैं जन्नतों में भी ऊपर होंगे, और फिर अब सबसे नीचे जो जहन्नम में भी नीचे होंगे, आखिरी स्टेज पे जिनका निफाक पहुंच गया, यानी जो बीमारी है ना इनकी निफाक का जो मर्ज है वो अब लास्ट स्टेज पे, अब दे हैव नो होप, मरा धुआ लग निफाक, माहिर हो गए हैं अब निफाक में, यानी इतने माहिर हो गए कि अब आप सल्लल्लाहु अलैहि वसल्लम, जैसे मैंने आपको बताया कि इतने साहिब बसीरत थे लेकिन फरमाया अल्लाह ताला ने ला तआलमुहुम, आप भी नहीं उनको जानते, यानी आप भी रिकॉग्नाइज नहीं कर सकते इनकी मुनाफकत को, इतने اتنے چرب زبان، اتنی پیاری باتیں کرنے والے، اتنے میں نے کہا نا مارا دو چکنے کو بھی کہتے ہیں، چکنی چیز کیا ہوتی ہے، وہ پھسل جاتی ہے ہاتھوں سے، یہ بھی ایسے ہیں کہ آپ ادھر سے پکڑے دو نا، مچکلی مچھلی نہیں ہوتی، ادھر سے پکڑے تو ادھر سے نکل گئے، ادھر سے پکڑے تو آپ ان کی باتوں میں پورے آ ہی نہیں سکتے ان کے ساتھ، جیسے کئی لوگ ہوتے نا وہ اتنے ماہر ہوتے ہیں، آپ کچھ کہتے وہ ادھر سے نکل جاتے ہیں، پھر ادھر سے ادھر کچھ بولا تو وہ ادھر سے نکل گئے، ان کو باتیں بڑی بنانی آتی، تو یہ لوگوں کو بھی یعنی ماہر ہیں اس چیز میں، ہاتھ کی صفائی جس کو کہتے ہیں، کہ یعنی اتنے منافقت میں آگے نکل چکے ہیں کہ اب پتہ ہی نہیں چلتا، ان کی منافقت پکڑ ہی نہیں جاتی کہیں. اللہ اکبر استغفر اللہ. یہ کن کن میں سے ہے؟ دیہاتی لوگوں میں بھی ایسے ہیں، اور یہ شہر والے جو مدینہ میں رہنے والے ہیں ان میں بھی کئی ایسے ہیں، آپ کو ان کا پتہ نہیں ہے. نحنو نعلمہم، ہم جانتے ہیں ان کو. اللہ اکبر. انسانوں میں سے کوئی بھی نہ جانے، کوئی بھی نہ جانے، سب بھی اللہ جانتا ہے. اللہ تعالیٰ کی لسٹ میں کون منافق ہے وہ اللہ کو پتہ چاہے لوگوں کو پتہ ہی نہ چلے، لوگ دھوکہ کھاتے رہے اس کی ایمان سے اور سوچیں کہ یہ تو بڑا اچھا دیندار، اور دیکھو اس کی باتیں، دیکھو کیسی باتیں کرتے، کتنی دل میں اتر جانے والی باتیں. تو اللہ تعالیٰ فرماتے ہیں آپ کو نہیں پتا، ہم جانتے، اسے کیا پتا چلا. لا تعلمہم نحن نعلمہم، کیا سمجھ آ رہی ہے آپ کو اس سے کہ آپ صلی اللہ علیہ وسلم کا علم جو ہے نا غیر ہے، وہ بھی کامل نہیں ہے، مکمل نہیں ہے کہ ہر چیز کا آپ صلی اللہ علیہ وسلم کو علم. اللہ تعالیٰ کا علم کامل ہے، وہ ہر چیز کو جانتا ہے، لیکن آپ صلی اللہ علیہ وسلم کا علم ایسا نہیں ہے کہ وہ ہر چیز کو جانتے ہوں. پھر بھی ہم کہتے ہیں فلاں نے وہ، ان کو کشف ہو جاتا ہے، ان کو پتا چل جاتا ہے، وہ فلاں کو بھی ایسے ہوتا ہے، وہ انہوں نے تو مجھے یہ بتا دیا وہ بتا دیا. علم غیب آپ صلی اللہ علیہ وسلم کو بھی نہیں تھا، تو کہاں آج کل کے ان لوگوں کو ہوا. تو اللہ تعالیٰ وہ ہر چیز کا علم ہے، اور جتنا علم اللہ تعالیٰ نے نبی کریم صلی اللہ علیہ وسلم کو دے دیا اتنا علم آپ کے پاس تھا، کہ آپ کو پتا تھا کہ یہ لوگ منافق ہیں، وہ کیونکہ اللہ تعالیٰ نے بتا دیا تھا، خود سے نہیں آپ صلی اللہ علیہ وسلم کو کوئی علم ہو جاتا تھا کہ لوگوں کے دلوں کے حال پتا چل جائیں کہ اس فلانے کے دل میں، جیسے یہ لوگ کہتے ہیں نا کشف ہو گیا، یعنی میرے سامنے کھل گیا، میں تمہارا دل پڑھ سکتا ہوں، تو ایسا تو آپ صلی اللہ علیہ وسلم بھی نہیں کر سکتے تھے. اللہ تعالیٰ نے فرمایا کہ ہمیں ان کا پتا ہے، سنعذبہم مرتین، ہم دو دفعہ ان کو عذاب دیں گے، دو دفعہ. اللہ اکبر استغفر اللہ. دو دفعہ کیوں؟ یہ اتنے چالباز تھے، انہوں نے دنیا کے اندر اپنے نفاق کو دیکھو کیسے باتیں کر کر کے اور اس کو چھپایا ہوا تھا، اللہ تعالیٰ نے ان کے لیے ایسا عذاب تیار کر رکھا ہے. دو بار کا عذاب کون سا عذاب ہے؟ ایک عذاب دنیا کی رسوائی کا، دنیا میں بھی اللہ تعالیٰ ان کو رسوا کرے گا، اور دیکھو کیسے ان کے لیے مصیبت بن گئی ہوئی تھی کہ ان کو ایوری ٹائم اپنے آپ کو کلیریفائی کرنا پڑتا تھا، ہر وقت ان کو اپنی آنکھیں صفائیاں پیش کرنی پڑتی تھی، قسمیں کھانی پڑتی تھی، ہائے وہ نہ مجھے ایسے سمجھ لے، فلاں نہ مجھے یہ سمجھ لے، کتنی مصیبت میں تھی نا ان کی جان، آئے دن ان کے لیے مصیبت پڑ گئی، آئے ہائے اب وہاں سے یہ آ گیا کہ ادھر جانا ہے جہاد کے لیے، اب فلانی جگہ پہ نکلنا ہے، اب ایسے کرنا ہے، تو یعنی ان کے لیے تو ایک مسئلہ پڑ گیا نا، اب یہ اتنا خرچ کرو، اب فلاں جگہ خرچ کرو، اب کہاں سے کہاں کہاں سے اپنے آپ کو بچائیں. تو یہ یعنی ان کے لیے اتنی بڑی ایک سمجھ لیں کہ دنیا میں ہی ایک عذاب تھا، جب انسان کی جان ایک مصیبت میں پھنسی بھی نا، ایوری ڈے خود کو اپنے آپ کو ثابت کرنا ہے، ایوری ڈے سمجھ لیں عدالت میں کھڑے ہو رہے ہیں اور اپنے آپ کو جسٹیفائی کر رہے ہیں کہ ہم بھی آپ کے ساتھ ہیں اور ہم بھی صحیح مسلمان ہیں، یہ کتنی بڑی ایک مصیبت تھی ان کے اوپر. اور دوسرا عذاب کون سا ہے ان کے لیے؟ وہ ہے قبر کا عذاب. قبر کا عذاب کہ دنیا میں تو ان کے لیے یہ عذاب ہو گیا جسٹیفیکیشن کا بھی، اور ہاں اس چیز کا بھی، رسوائی کا بھی، देखो लोग तो बातें मना रहे थे ना, इसीलिए तो इनको जस्टिफिकेशन देनी पड़ती थी कि ये है मुनाफिक। आप सल्लल्लाहु अलैहि वसल्लम ने एक जुमे का खुतबा दिया, फिर फरमाया इफ्लाह तुम निकल जाओ तुम मुनाफिक हो, इफ्लाह तुम निकल जाओ तुम मुनाफिक हो, इफ्लाह। कितनी बड़ी रुसवाई हो गई, बेइज्जती दुनिया की। ये एक अजाब है, और उसके बाद बरज़ख में कब्र का अजाब होगा। और ये अभी मर्रा तईन या आखरत का अजाब नहीं आया, यानी जहन्नुम का अजाब नहीं आया, इसलिए कि आगे देखें सुम्मा युरदूना इला अजाबिन अजीम, वो फिर फेरे जाएंगे बड़े अजाब की तरफ, वो है जहन्नुम का अजाब। तो यहाँ पे दो अजाब को फिर क्या कहेंगे, रुसवाई का और अपने ये जो रोज की जो अपनी मुसीबत थी इसको जस्टिफाई करने का, जो अपनी ये इसका अजाब कुफर पे मौत, ये भी एक अजाब है, और बरज़ख का जो कब्र का अजाब है। और अल्लाह ताला ने इनका निफाक आप सल्लल्लाहु अलैहि वसल्लम को लिस्ट भी दे दी थी, बता भी दिया था कि कौन कौन मुनाफिकीन है। और फिर उसके बाद आप सल्लल्लाहु अलैहि वसल्लम ने इनकी नमाज जनाजा नहीं पढ़ी, हजरत हुज़ैफ़ा को इनके नाम भी बता दिए थे। और इसीलिए हजरत उमर देखा करते थे आप सल्लल्लाहु अलैहि वसल्लम की वफात के बाद भी कि किसका जनाजा हजरत हुज़ैफ़ा पढ़ रहे हैं, तो फिर वो उसका जनाजा पढ़ते थे, और जिसका वो नहीं पढ़ते थे तो ये भी नहीं पढ़ते थे, इसलिए कि वो समझ आ जाती थी उनको, क्योंकि नाम तो किसी के डिस्क्लोज नहीं किए थे फिर सिवाय चांद एक के। इसी तरह हजरत उमर भी अल्लाहु अकबर ऐसे थे, हजरत हुज़ैफ़ा से पूछते थे कि कहीं मेरा नाम भी उन लोगों में तो शामिल नहीं है उस लिस्ट में। अल्लाहु अकबर सुभान अल्लाह, कैसे वो लोग केयरफुल थे ना, हम कुछ ना करके भी पक्के सच्चे मोमिन है, और वो देखो क्या पूछ रहे हैं कि कहीं मेरा नाम भी तो नहीं है उसके अंदर। तो इनके लिए दोहरा अजाब है, ये डिटेक्ट करना इनको मुश्किल हो गया, ये इतने माहिर हैं अपने निफाक में, मगर अल्लाह से कैसे छुपाओगे, जितना भी खुद को साबित कर दो लोगों की नजरों में, अल्लाह ताला के सामने कैसे तुम खड़े हो सकते, उस वहां पे कैसे साबित करोगे। वो आखरून अतरफू बिदुनूबिहिम, आखरून जो है एतराफ, उन्होंने इतराफ कर लिया अपने गुनाहों का। अच्छा अब देखें ये एक और कैटेगरी की बात हो रही है, अब हमने मुनाफिकीन की बात पढ़ ली है ना, कुछ और लोग भी थे, कहा जाता है 10 के करीब इनकी तादाद थी, जो मुसलमान सच्चे थे, ईमान उनका सच्चा था, मुनाफिक नहीं थे वो। लेकिन देखें मुनाफिकत और मोमिन पक्के मोमिन के दरमियान एक और भी स्टेज है, और वो कौन सी स्टेज है, वीक ईमान वालों की, वीक ईमान। ईमान तो है मगर ईमान का वो लेवल नहीं है जो कि टॉप का लेवल हो। तो कुछ लोग ऐसे थे जो कि आप सल्लल्लाहु अलैहि वसल्लम के साथ तबूक में नहीं निकले, उन्होंने कोई बहाने नहीं बनाए कि हमारे ये थे मसले, ये फलाने थे, उन्होंने माजरतें नहीं दी जो कि हमने सबक के शुरू में पढ़ा है। जैसे मैंने आपको बताया था इतनी शदीद गर्मी का जमाना था, डिस्टेंस बहुत दूर का था, पहले तो क्या लड़ते थे करीब करीब ही तो जाते थे, फतह मक्का हुई मक्का भी तो करीब ही था, उधर ताइफ को चले गए, इधर चले गए वाजिन है, ये है, ये करीब करीब की जगह थी, तो पहले तो कभी इतने दूर के डिस्टेंस पे गए नहीं थे, और पहले कभी ऐसी आर्मी से कभी मुकाबला नहीं हुआ था। ये फर्स्ट टाइम था हिस्ट्री में इस्लाम की कि जब ऐसे हालात में निकलना पड़ रहा था। तो अब देखिए डिफरेंट तरह के लोग होते हैं ना, हर एक एक्सीलेंस के लेवल पे भी नहीं होता, हर एक ये भी नहीं होता कि बिल्कुल ही वो निफाक के उसके ऊपर है। अब निफाक वालों का तो हमने पढ़ लिया कि वो तो उन्होंने बिल्कुल वो गए भी नहीं, और जब मुसलमान वापस आए तो आप सल्लल्लाहु अलैहि वसल्लम के सामने आके माजरतें करने लगे, उनका हम पढ़ चुके हैं। कुछ ऐसे भी लोग थे जो पहले उन्होंने हुक्म सुना, क्यों ही सुना, उसी वक्त तैयारी कर ली और चले गए। कुछ दूसरी किस्म के ऐसे भी लोग थे जिन्होंने शुरू में कुछ तरद्दुद किया, शुरू में थोड़ा सा उनको हुआ, फिर उसके बाद लेकिन वो जा मिले आप सल्लल्लाहु अलैहि वसल्लम के साथ, उनमें अबू खैसमा भी थे आप सल्लल्लाहु अलैहि वसल्लम के जाने के बाद, क्योंकि गर्मी बहुत थी, तो ये अपने घर वालों में आए और यहाँ आके इन्होंने देखा कि इनकी दोनों बीवियों ने बाग में दो साहिबान बना रखे हैं। आप सल्लल्लाहु अलैहि वसल्लम जा चुके हैं, देखिए काफिला निकल चुका है, अभी तक ये घर में ही है, ठीक है। तो इन्होंने देखा कि बीवियों ने ना बाग में साहिबान बना रखा है, हर बीवी ने अपने साहिबान में छिड़काव किया हुआ और पानी ठंडा करके रखा हुआ अपने शौहर के लिए, खाना तैयार कर रखा है। अब वो खुद सोचे, फैमिली है, घर है, आराम है, गर्मी के अंदर ठंडी ठंडी जगह पे, यानी बनाई हुई एक जगह बाग के अंदर और बड़े आराम का मौका है। अब ये खड़े हैं दरवाजे पे और दोनों बीवियों ने जो तैयारी की है ना, वो देख के बोले, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम तो धूप में, गर्मी में, लू जैसी हवा में हूं और अबू खैसमा ठंडी छांव में बैठे और तैयार खाने खाए और अपनी खूबसूरत बीवी के साथ और मालो मता के साथ मुकीम रहे, ये इंसाफ की बात नहीं है। बीवियों से कहा, खुदा की कसम मैं तुम दोनों के साहिबानों में से किसी के साहिबान में भी नहीं दाखिल हूँ और मैं जाता हूँ आप सल्लल्लाहु अलैहि वसल्लम के साथ, तुम दोनों मेरा सामान तैयार करो। दोनों बीवियों ने सामान तैयार किया, ये अपने ऊंट के पास आए, उस पर कजावा कसा और आप सल्लल्लाहु अलैहि वसल्लम के पीछे निकल खड़े हुए, दौड़े। रास्ते में एक और भी है, उमैर बिन वहब, तो वो भी इनके साथ रास्ते में जा मिले, यानी दोनों ही पीछे रह गए थे। यानी तो जब ये तबूक के करीब पहुंचे, आप सल्लल्लाहु अलैहि वसल्लम तो पहुंच गए थे, तो लोगों ने देखा कि कोई आ रहा है, ऊंट सवार तेज तेज आने लगा है। लोगों ने कहा ये कोई आ रहा है। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि ये अल्लाह करे कि ये अबू खैसमा हो। लोगों ने कहा, जब करीब आए लोगों ने कहा, खुदा की कसम वो अबू खैसमा है। जब अबू खैसमा ने ऊंट बिठाया, आप सल्लल्लाहु अलैहि वसल्लम को आके सलाम किया, तो आपने फरमाया औला लका, ऐ अबू खैसमा तुम तो हलाकत के करीब हो गए थे। फिर उन्होंने सारा किस्सा बताया, तब आप सल्लल्लाहु अलैहि वसल्लम ने कलमा खैर कह के आपके लिए दुआ की। तो ये लोग थे जो पीछे रहे थे, लेकिन उन्होंने जल्दी रियलाइज कर लिया, फौरन भागे हुए आ गए और उतना उनका उस तरह से नुकसान नहीं हुआ, ठीक है। एक और किस्म के भी लोग थे। अब हमने कितनी किस्म के लोग देख लिए, एक तो वो थे ना जो गए ही नहीं, बिल्कुल गए ही नहीं और उन्होंने माजरती की, एक वो जो सुनते ही चले गए, सादे कूना लव्वल हूं थे, एक वो जिन्होंने थोड़ा सा तरद्दुद किया लेकिन पहुंच गए, अब एक वो हैं जो गए ही नहीं, हालांकि हैं सच्चे ईमान वाले, लेकिन कोई उनके पास एक्सक्यूज भी नहीं था, ना बीमार थे, ना माजूर थे, कुछ नहीं था, बस सुस्ती और सुस्ती और सुस्ती और बस ऐसे ही सोचते सोचते ही रह गए, जिसको हम कहते हैं ना सोच में ही पड़ गए, अच्छा अभी जाते हैं अभी जाते हैं। अब क्या था इन लोगों का हाल, जब आप सल्लल्लाहु अलैहि वसल्लम वापस आ रहे थे, तो जब ये लोग पहुंचे हैं, ये सात लोग थे, दस में से सात लोग, दस लोग थे जो सही ईमान वाले थे, अब्दुल्ला बिन अब्बास फरमाते हैं कि दस थे, बगैर किसी सही उजर के ये नहीं गए, लेकिन इनको अपने इस चीज के ऊपर इतनी अब निदामत हो रही थी कि अब हम क्या करें। इनमें से सात आदमी थे जिन्होंने अपने आप को मस्जिद नबवी के सतूनों से बांध लिया और उन्होंने कहा कि जब तक हमारी तौबा कबूल नहीं होती ना, आप सल्लल्लाहु अलैहि वसल्लम ही हमें खोलेंगे तो खोलेंगे, नहीं खोलेंगे तो हम इसी तरह बंधे रहेंगे, ना कुछ खाएंगे, ना पिएंगे, ना जाएंगे, ना कुछ, दिन रात वहीं पे बंधे रहेंगे। और इनमें एक अबू लुबाबा भी थे रज़ी अल्लाह अन्हु। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने जब उनको बंधा हुआ देखा और मालूम हुआ कि इन्होंने अहद कर लिया कि जब तक आप सल्लल्लाहु अलैहि वसल्लम खुद ना खोलें उस वक्त तक हम बंधे रहेंगे, तो आपने फरमाया मैं भी अल्लाह की कसम खाता हूँ उस वक्त तक नहीं खोलूंगा जब तक अल्लाह ताला मुझे इनको खोलने का हुक्म ना दे, क्योंकि देखिए मामला बहुत बड़ा था, आप सल्लल्लाहु अलैहि वसल्लम कोई डिसीजन नहीं खुद ले सकते थे जब तक अल्लाह का हुक्म ना आ जाए। तो इस पे ये आयत नाजिल हुई और आप सल्लल्लाहु अलैहि वसल्लम ने इनको खोलने का हुक्म दिया और वो खोल दिए गए। ये कहा जाता है सईद बिन मुसैयब की रिवायत में कि जब अबू लुबाबा को खोलने का इरादा किया गया तो उन्होंने इनकार कर दिया। उन्होंने कहा जब तक आप खुद ना राजी होके मुझे अपने हाथ से खोलेंगे मैं बंदा रहूंगा। फिर सुबह की नमाज में आप आए तो उन्होंने फिर आप इनको खोला था। तो ये उनके बारे में। वो आखरूना अतरफू बिदुनूबिहिम, कुछ दूसरे ऐसे हैं, एक कैटेगरी उन लोगों की भी है जिन्होंने इतराफ किया अपने गुनाह का। उन्होंने कहा हम ये नहीं कहते कि हमारा कोई एक्सक्यूज था, ये हो गया वो हो गया, जैसे मुनाफिकीन कह रहे थे। उन्होंने कहा कि हमसे गलती हो गई, हम मानते हमसे गलती हो गई है, हम अपनी सुस्ती की वजह से नहीं गए। खाला तो अमलन सालेहन, इनका हाल क्या कि इन्होंने मिले जुले की हुए नेक अमाल, वो आखरा सईअन, और कुछ दूसरे जो बुरे भी, यानी इनमें से कई थे जिन्होंने जाहिरन नमाजें पढ़ती है, कई थे जो जंगे बदर में शरीक हुए थे और तो नेक अमाल भी किए हैं और बुरे अमाल भी, या इससे पहले भी गजबात में शरीक भी होते रहे। और बुरे अमाल क्या, तबूक में नहीं गए, बुरा अमल हो गया ना, तो अपने अमल से मुनाफिकीन की मुआफ़कत की ना, जैसे मुनाफिकों ने अमल किया वैसा अमल कर लिया, पीछे रह गए, पीछे बैठे रहे। तो ये हैं वो लोग जिन्होंने मिले जुले अमल किए हैं, कुछ अच्छे कुछ बुरे। तो क्या ये सिर्फ इनके लिए है या कयामत तक आने वाले तमाम अच्छे बुरे अमल करने वाले मुसलमानों के लिए यही हुक्म है जो आगे आ रहा है? सवाल पहले ये सवाल को समझे कि क्या ये उन्हीं साथ मुसलमानों के लिए जो अपने गुनाह उनसे हो गया, ये गुनाह था पीछे रहना, अल्लाह ने हुक्म दिया था कि लाजिम है निकलना, तो अब ये गुनाह हो गया ना, तो ये क्या सिर्फ उनके लिए या कयामत तक आने वाले जो मुसलमान गुनाह कर बैठे और उनकी जिंदगी ऐसी हो कि गुनाह करके उसका एतराफ करें लेकिन उनमें गुनाह और नेकियां दोनों चीजें हैं, मिले जुले उनके आमाल हैं, तो उनके लिए क्या हुक्म है? अब उन मुसलमानों को भी जहन में रखें और हमेशा के लिए जो भी आने वाले, असल्लाहु अय्यतुबा अलैहिम इन्नल्लाह गफूर रहीम, उम्मीद है कि अल्लाह ताला मेहरबान होगा उन पे। और जब कहा जाए ना अच्छा अल्लाह ताला के लिए उम्मीद है, देखिए एक इंसान के लिए भी कोई उम्मीद आप लगाए ना, आप कहें मुझे उम्मीद है कि आप मेरा ये काम कर देंगे, तो वो कहता है कि हाँ जी मैं कर दूंगा, इसने मेरे से उम्मीद लगाई है। जो अल्लाह की जात के साथ उम्मीद होती है ना तो समझ लें कि वो काम हो जाएगा, तो अल्लाह ताला मेहरबान होगा उनके ऊपर, अल्लाह ताला बड़ा माफ करने वाला रहम करने वाला। सुभान अल्लाह, इस चीज से बड़ी इस आयत से उम्मीद बनती है एक ऐसे इंसान के लिए जिसकी जिंदगी में मिले जुले आमाल है। कभी वो नेकी कर लेता है फिर उसके बाद कोई गुनाह हो जाता है, फिर कोई नेकी करता है फिर गुनाह हो जाता है, तो वो सारी जिंदगी इस तरह होता है। लेकिन इस खुशखबरी के लिए कि अल्लाह ताला उसके पर मेहरबान होगा, इसके लिए शर्त क्या है? ये शुरू पड़े और आखरू ना पर भी दोनों भी है, वो ऐसा नहीं है कि फिर ढीट हो जाए और माजरतें करने लगे, नहीं जी मेरे पर गुनाह हुआ लेकिन मैं क्या करती, ये तो मेरी मजबूरी थी, ये तो ऐसे था, वो तो फलां था, फलां ये थी, ये उसके ऊपर जस्टिफिकेशन देना शुरू कर दे, लॉजिक्स बताना शुरू कर दे, ऐसे नहीं करता वो, फिर किसका काम होता है? देखिए अमल एक ही है, दोनों पीछे रहे, आप समझिए जरा बात को, दोनों पीछे रहे, ये 10 लोग भी पीछे रहे जिनमें से 7 की बात ये और 2-3 की बात आगे आ रही है आयत 106 में, ये 7 लोग अमल इन्होंने भी ये किया कि ये नहीं गए, और 80 मुनाफिकीन वो भी नहीं गए, लेकिन बहुत फर्क है दोनों में, एक से अल्लाह ताला मेहरबान हो रहा है, दूसरों को फरमा रहा है कि इनके लिए है वाहुम जहन्नम, ये देखे आयत 95 में, क्यों वो भी नहीं गए थे, वो भी नहीं गए थे, फर्क क्या है? उन्होंने माजरतें दी है, वो बस जस्टिफाई करते रहे अपने ना जाने को, बहाने करते रहे, इन्होंने कोई बहाना नहीं किया, इन्होंने कहा कि नहीं हमसे गलती हुई है, इतराफ किया है इन्होंने। देखिए कुछ तो जेन्युइन केसेस थे ना जो हमने 10th पारे के एंड में पढ़े, जेन्युइन वाकई वो एग्जेम्प्टेड थे, वो वाकई बूढ़े थे या बीमार थे, वो तो जेन्युइन केसेस है, मगर बाकी ये तो सेहतमंद थे, इनसे गलती हुई इन्होंने इतराफ किया, तो ये है डिफरेंस। याद रखें, जब गुनाह हो जाए, कसूर हो जाए, देर ना लगाए इतराफ करने में, ये मुझसे गलती हुई है, मैं मानती हूँ मुझसे गलती हुई। लेकिन हम क्या करते हैं, हमारी स्टेटमेंट देखें, मैं मानती हूँ मुझसे गलती हुई, लेकिन अब वो लेकिन के आगे वो जस्टिफिकेशन है, लेकिन नहीं, गलती हुई है बस। उन्होंने ये नहीं कहा कि हम मानते हैं कि हमसे गलती हुई है, लेकिन हम क्या करते हैं, वो फिर इस तरह था, फिर वो देखे फल भी तो पके हुए थे, फिर तो हमने वो भी उतारने थे, लेकिन हमारे घर में तो ये मजबूरी थी, लेकिन हम तैयार, नहीं बस गलती हुई है, ये गलत मैंने किया है, मुझे ये नहीं करना था। देखिए तौबा की शरायत में सबसे पहली शर्त क्या है, निदामत, कि इंसान को पछतावा हो कि मैंने गलत किया। अगर आपको ये पछतावा ही नहीं है और आप जस्टिफिकेशन देते जा रहे हैं, फिर किस चीज का पछतावा, तो आप ये समझ रहे हैं ना कि नहीं जी मेरी मजबूरी थी, यू शुड अंडरस्टैंड कि मैं मजबूर थी, ठीक है मैंने गलत किया, मेरी तो थोड़ी बहुत गलती होगी, लेकिन आप भी तो समझे ना कि मेरी ये मजबूरी थी, तो वो क्या वो तो क्या तौबा। नंबर टू तौबा की शर्त में क्या, ये उस गुनाह को छोड़ दिया जाए, ये नहीं कि बस अस्तगफिरुल्लाह की तस्बीह करके और गुनाह वैसे ही कर रहे हैं, उसके बाद हम कह रहे हैं मैं तो माफी मांगती हूँ अल्लाह से, नहीं छोड़ो उसको। नंबर थ्री शर्त क्या है तौबा की, कि इरादा करे कि आइंदा कभी नहीं ये काम करूंगा, चाहे बाद में इरादा टूट जाए, फिर से हमसे वो गुनाह हो जाए, लेकिन उस वक्त हम प्रॉमिस करें, इरादा करें कि अब मैंने ये नहीं करना, तब है ये तौबा की शरायत पूरी करना जरूरी है तौबा के लिए। अगर इनमें से एक चीज मिसिंग है, हिदामत तो हुई लेकिन बस छोड़ा नहीं मुझसे जाता ये काम, हाँ मुझे पता है कि ये गलत है लेकिन मैं छोड़ नहीं सकती, तो ये तौबा नहीं है। और अगर छोड़ दिया लेकिन बस आइंदा कभी भी मौका मिलेगा तो फिर कर लूंगी, तो फिर भी ये क्या तौबा, समझ आ गई बात। इन तीन शरायत को लिखे अपने पास, क्या है ये शरायत। तो अल्लाह ताला मेहरबान कब होता है और किन लोगों पे होता है, ये उन लोगों के लिए नहीं जो बैठे रहे और कहे इन अल्लाह गफूर रहीम, अल्लाह बस गफूर रहीम है ना मैं मानू कि मेरी कोई गलती है, ना मैं अपने गुनाह को छोड़ने का इरादा करूं, गुनाह भी साथ करती जा रही हूं, जो हम सब के अंदर ये चीज बहुत ज्यादा वो होती है, जो बहुत बड़ी मिस्टेक हम मेक करते हैं, और आम हमारा मुसलमानों का ये रवैया है कि हम गुनाह करते जाते हैं और फिर हम साथ कहते भी जाते हैं, देखिए जी अल्लाह गफूर रहीम है, बेशक अल्लाह गफूर रहीम है, मगर इस आयत को हाईलाइट अगर कर लें और तबूक को एक तरफ रखें और सिर्फ ये सोचे कोई भी इंसान गुनाह करता है तो अल्लाह ताला ने कब फरमाया कि असल्लाहु अन यतूबा अलैहिम इन अल्लाह गफूर रहीम, कब फरमाया, जब क्या वो करते हैं, देखिए एतराफू भी ज़ुनूबिहिम, जब एतराफ करते हैं अपने गुनाह का, बेशक उनसे होते हैं मिले जुले होते हैं, बुरे भी होते हैं अच्छे भी होते हैं, रियलाइज भी हो जाता है फिर अच्छे भी कर लेते हैं, लेकिन तौबा करते हैं, तौबा में जल्दी करते हैं, वो नहीं घरों में लेटे रहे कि अब हम कब जाएंगे तो तब देखेंगे, आराम से जाएंगे, अभी इतनी क्या जल्दी है, नहीं वो जल्दी करते थे, उन्होंने गए और उन्होंने अपने आप को कहा कि जब तक ये गुनाह हमसे नहीं धुलेगा अब हमने अपने आप को खोलना ही नहीं, अपने कफारा देने के लिए उसके लिए अपने आप को बांध दिया। नहीं कितनी इनको फिक्र थी, केयरलेस होके नहीं बैठ गए मरने से पहले जी हम कर लेंगे, मरने से पहले हज पे चली जाऊंगी, सारे गुनाह तो मेरे वहीं पे धुल जाने, तो अभी क्या जरूरत है तौबा करने की, अभी तौबा कर ली तो फिर तो मेरे से फिर हो जाना, यानी मैंने पहले से ही इरादा किया था कि मैंने तो करना ही है। तौबा सच्चे दिल से इंसान कर ले, इरादा सच्चे दिल से कर ले, लेकिन फिर हम क्या करें कि इंसान ही तो है ना हम, फिर हमसे भूल चूको तो फिर हमसे गुनाह हो जाता, फिर से तौबा कर ले कोई बात नहीं है, आगे इसके ऊपर भी बात आती है तो फिर हम वो देखेंगे। तो अल्लाह ताला मेहरबान होगा इनपे, तो तब आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि इनको खोल दिया जाए। अब इसके बारे में कुछ आदीस आती हैं, वो भी सुने कि अब उस्मान ने फरमाया कि कुरान करीम की यह आयत इस उम्मत के लिए बड़ी उम्मीद दिलाने वाली है कि हमारे जैसे जो लोग हैं जिनसे गुनाह भी होते हैं, कुछ हम खैर के काम भी करने की कोशिशें कर लेते, तो उनके लिए बड़ी उम्मीद दिलाने वाली है। और बुखारी में है कि मेराज पे आप सल्लल्लाहु अलैहि वसल्लम जब गए तो उसमें एक हदीस है कि साथ में आसमान पे जब आप सल्लल्लाहु अलैहि वसल्लम की मुलाकात इब्राहिम अलैहिस्सलाम के साथ हुई तो उनके आसपास कुछ लोग देखे जिनके चेहरे सफेद थे और कुछ ऐसे भी लोग थे जिनके चेहरों पे कुछ दाग धब्बे थे। ये दूसरी किस्म के लोग एक नहर में दाखिल हुए और गुसल करके वापस आए तो उनके चेहरे बिल्कुल साफ सफेद हो गए इब्राहिम अलैहि सलाम ने आपको बताया, ये सफेद चेहरे वाले वो लोग हैं जो ईमान लाए और फिर गुनाहों से पाक साफ रहे, और दूसरे जिनके ऊपर धब्बे थे ना, वो लोग हैं जिन्होंने मिले जुले अच्छे बुरे सब तरह के अमल किए, फिर तौबा कर ली तो अल्लाह ने उनकी तौबा कबूल कर दी। ये यहाँ पे आया ना, अल्लाह मेहरबान होगा, उम्मीद है कि अल्लाह उनके ऊपर मेहरबान होगा, तो वो यही मेहरबानी है कि अल्लाह ताला फिर वहाँ पे उनको गुसल दे के इस नहर में कि ये गुसल करें, और जब गुसल करके निकलेंगे तो अल्लाह ने उनकी तौबा कबूल फरमा ली, उनके गुनाह माफ होगा। सुभान अल्लाह। ये वो यानी ये दुनिया में इन्होंने इनसे हो तो गए थे कसूर, लेकिन इन्होंने देखो कैसे अल्लाह ताला ने इनके कसूर माफ कर दिए। इसी तरह बुखारी में आप सल्लल्लाहु अलैहि वसल्लम फरमाते, मेरे पास आज रात को दो आने वाले आए, यानी दो फरिश्ते आए जो मुझे उठा के ले चले। हम एक शहर में पहुंचे, यानी आप सल्लल्लाहु अलैहि वसल्लम अपना ख्वाब बयान फरमा रहे, हम एक शहर में पहुंचे जो सोने चांदी की ईंटों से बना हुआ था। वहां हमें चंद ऐसे लोग मिले जिनका आधा धड़ तो बहुत सुडोल खुशनुमा खूबसूरत था और आधा नहायत बुरा और बदसूरत था। इन दोनों ने इनसे कहा जाओ, इन ये जो दोनों फरिश्ते थे ना, उन्होंने ये जो बदसूरत थे इनसे कहा जाओ और इस नहर में गोता लगाओ। वो गए और गोता लगा के वापस आए तो वो बुराई उनसे दूर हो गई थी और वो नहायत खूबसूरत और अच्छे हो गए। फिर इन दोनों यानी फरिश्तों ने मुझसे कहा, ये जन्नत आदन है, ये आपकी मंजिल है यानी आप सल्लल्लाहु अलैहि वसल्लम की, और जिन्हें आप सल्लल्लाहु अलैहि वसल्लम ने अभी देखा था ना, ये जो बदसूरत थे यानी बुरे थे, ये वो लोग हैं जो नेकियों के साथ बदियां भी मिलाते थे। अल्लाह ताला ने अब इनसे दरगुजर कर दिया और इनको माफ कर दिया। अल्लाह अकबर। अल्लाह ताला से उम्मीद है कि वो हमें माफ फरमा दे। तो ये देखिये, ये आपने कभी देखा है वो एड आते हैं कभी, कि वो एक चेहरा होता है उसके ऊपर उन्होंने लाइन लगाई होती है, आधा वे झुरियां या दाग धब्बे होते हैं, दूसरा इतना हेल्दी और खूबसूरत होता है। फिर वो कहते हैं हमारे ये प्रोडक्ट यूज करें तो आपका इस तरफ यानी ये भी अच्छा हो जाएगा, देखो आफ्टर और बिफोर और आफ्टर इस तरह से दिखाए होते हैं। तो जब मैं ये आयत पढ़ी थी तो यही मेरे जहन में आया, ये हदीस पढ़ी थी कि देखिये आधा उनका धड़ क्या था, बिल्कुल खूबसूरत खुशनुमा, और आधा धड़ क्या था, ये जो बिल्कुल बदसूरत हो गया था, यानी हाफ इधर खूबसूरत था और हाफ बदसूरत। ये खूबसूरत क्यों, वो जो नेक अमल करते थे, और बदसूरती किस वजह से, वो जो बुराइयां करते थे। अरे देखो कि कभी हम चाहेंगे कि हमारा आधा चेहरा जो है ना वो बदनुमा हो, बदसूरत हो, उस पर दाग धब्बे हो, हमेशा ये चाहेंगे ना कि ऐसा ही हो जाए जैसे दूसरा आधा खूबसूरत है। लेकिन जब इंसान बुराइयां करता है तो वो अपना हाफ को गंदा कर रहा होता है और बदसूरत कर रहा होता है। इतनी प्यारी मिसाल के साथ और आप सल्लल्लाहु अलैहि वसल्लम ने जो ख्वाब के साथ बताई, तो कितनी प्यारे तरीके से ये बात को समझा दिया हमें कि हम कैसे लगते हैं। फिर हम क्या चाहते हैं, कि हमारा पूरा फेस क्लीन और अच्छा हो, या हम चाहते हैं आधा धब्बे और आधे पे खूबसूरती हो। और फिर अल्लाह ताला ने वहां पे उसको दरगुजर कर दिया। लेकिन फिर अगेन याद रखे कि बदियां और नेकियां मिलाने वाले सब लोग नहीं, वो वाले जो इतराफ करते हैं फिर अपने गुनाहों का, जो फिर माफियां भी मांग लेते हैं, जो फिर सही होने का इरादा भी कर लेते हैं। तो अगर फिर जो बताजाए बशरी इंसान है तो वो फिर उनसे गुनाह हो जाता है। तो फरमाया खुद मिन अम्वालिहिम सदकतन। अब सुभान अल्लाह, ये जो दो आयते है ना, ये ऐसे है कि अल्लाह ताला की मोहब्बत में, यानी जो बंदे के लिए, जो गुनाहगार बंदा ना, उसके लिए मोहब्बत में डूबी नहीं है। आयते अल्लाह ताला अपने नबी को क्या फरमा रहे हैं कि ये जो अब इनसे गुनाह हो गया, अब ये लोग आपके पास अपने सदके लेकर आएंगे, तो आप इनके सदकों को रिजेक्ट ना करना, क्योंकि पहले कहा गया था ना मुनाफिकीन से आप कुछ नहीं लेना, बस ले जाओ अपनी चीजें वापस, अब तुम्हारे से कुछ नहीं लिया जाएगा, अब एक्सेप्टेड ही नहीं है तुम्हारा कोई सदका या कुछ। इनके लिए कहा गया इनके मालों से ले लो, क्यों, जब आप एक्सेप्ट करेंगे ना इनके दिल को ढारस हो जाएगी, क्योंकि वो एक गिल्ट और वो एक बेचैनी और वो एक सदमा जो उनको है कि हाय हमसे गलती हो गई, ये हमसे क्या हो गया, वो धुल जाएगा। तो ताहिरुहुम, पाक करो उनको, यानी उनका गुनाह भी धुल जाएगा, क्योंकि सदका जब इंसान करता है तो सदका अल्लाह के गजब को ऐसे बुझा देता है, अल्लाह के गुस्से को ऐसे बुझा देता है जैसे पानी आग को बुझा देता है, यह हदीस है। और सदका इंसान के गुनाहों को धोट देने वाली चीज है। तो ये जब इनकी ना इनको खोल दिया गया ना, तो फिर ये इतने इनको यानी एक तरह से शुक्राने के लिए لیکن اپنا سارا مال صدقے کے لیے پیش کرنے کے لیے لے آئے. جیسے ہوتا ہے کہ انسان اتنا ریلیف ہو گیا کہ شکر ہے کہ میری توبہ قبول ہوئی, میں کچھ ایسے کروں کہ بس یعنی آپ میری ایکسپٹینس ہو جائے, آپ صلی اللہ علیہ وسلم بس خوش ہو جائیں اور یعنی قبول کر لے میرا صدقہ. تو وہ اس خوشی کے اندر اور شکرانے کے طور پہ لے کر آئے. جب انسان سے کوئی غلطی ہوتی ہے, جیسے آپ سے کوئی ناراض ہو گیا, کوئی غلطی آپ سے ہو گئی, اب جب وہ راضی بھی ہو جاتا تو آپ کوئی ایکسٹرا کچھ کرنے کی کوشش کرتے ہیں اس کے لیے کہ تاکہ اس کو بہت اچھا زیادہ میں خوش کر دوں نا. جتنا آپ آگے پیچھے نہیں کرتے اس سے بھی زیادہ بڑھ کے کب کرتے ہیں, کیونکہ وہ جو ناراضگی ہے اس کی وہ اس کو مٹانے کے لیے نا, حالانکہ وہ راضی ہو گیا ہے لیکن وہ جو آپ کے دل میں ایک وہ چھوٹی سی گلٹ اور وہ ہوتی ہے نا, اس کو دور کرنے کے لیے کرتے ہیں نا ہم, کہ ہم ایکسٹرا ہو کے آگے ہو کے جو دل میں تھوڑا بہت رہ بھی گیا اس کو مٹانے کے لیے کرتے ہیں, اپنے تعلقات کو اور اچھا کرنے کے لیے. تو وہ صدقہ لے کر آ گئے, سارا اپنا مال لے کر آ گئے, تو آپ نے فرمایا کہ نہیں, اللہ تعالیٰ نے فرمایا نا خود من اموالہم, ان کے مالوں میں سے, سارے مال نہیں لے لینا, مالوں میں سے. تو آپ صلی اللہ علیہ وسلم نے پورا نہیں لیا کہ نہیں سارا نہیں, ایک تہائی مال کا صدقہ قبول کر لیا. تو اللہ تعالیٰ نے فرمایا آپ ان سے قبول کرے تاکہ ان کے دل اچھی ہو جائے کہ چلو ہم سے لے لی یہ چیز, اب آپ سے کوئی ناراض ہوا تھا وہ ٹھیک ہو گیا, اب آپ نے کہا میں اس کو گفٹ دیتی ہوں کوئی, تو آپ گفٹ لے لیں, اگر آگے سے وہ کہہ دیں نہیں گفٹ تو نہیں میں نے لینا, تو آپ کے دل میں ہوگا ہے ابھی تک اس کے دل میں اس کا مطلب میرے لیے کوئی ناراض کیا, تو اب آپ اتنا اچھا سا گفٹ لے کے جاتے ہیں کہ اور اس وہ ایکسپٹ کر لینا, تو آپ کے دل کو جاتا ہے کہ شکر ہے اب کچھ بہتر ہو گیا ہمارے تعلقات. تو ان کو اتنا گلٹ تھا, اتنی ان کو رنج تھا کہ ہائے ہم نے کیا کر دیا, یہ بس آگے آگے چالتے رہے, اچھا اب جاتے ہیں, اچھا اب جاتے ہیں, اچھا اب کرتے ہیں, بس کرتے کرتے رہ ہی گئے. تو وہ لے کے گئے ہیں اب صدقہ لے کے گئے, میرا رب کتنا کریم ہے, وہ اپنے نبی کو کہہ رہے ہیں کہ آپ ان کے دل اچھے کرنے کے لیے نا, کہ یہ دل ان کے خوش ہو جائیں, یہ پاک ہو جائیں, ان کا تزکیہ کرنے کے لیے نبی آپ لے لیں ان کے مالوں میں سے. وہ صلی علیہ, اب دیکھو سبحان اللہ, رب فرماتے اپنے نبی سے, نبی کریم صلی اللہ علیہ وسلم تو ویسے بھی دعا دیتے تھے جس وقت کوئی صدقہ لے کے آتا تھا, اللہ تعالیٰ فرما رہے اب آپ ان کے لیے دعائے رحمت کرو, اے نبی ان کے لیے دعائے رحمت کرو. کیوں؟ انا صلاتا کا سکن اللہ, کہ آپ کی جو دعا ہے نا اس سے ان کے دلوں کو سکون ملے گا. سبحان اللہ, رب گناہگاروں سے بھی ان پہ بھی کتنا مہربان ہے کہ اپنے نبی کو انسٹرکشن دی کہ ان کا صدقہ قبول کر لو, جیسے کہ گفٹ سا لے کر آیا تو ایکسپٹ کر لیا تو ان کے دل اچھی ہو جائے, یہ اسے ان کا گناہ بھی دھل جائے, ان کا تزکیہ بھی ہو جائے. تزکیہ مطلب کیا؟ تزکیہ ہوتا ہے کہ پاک صاف کرنا اور نشو نما دینا, یعنی بڑھوتری, یعنی کہ ان کے ایمان بڑھ جائیں گے, ان کے حوصلے بڑھ جائیں گے, ان کے دل بڑھ جائیں گے, طہارت بھی ہو گئی, گناہ بھی دھل گیا, ان کے ایمان بھی بڑھیں گے, اور آپ ان کے لیے دعائیں بھی کریں, ان کو سکون ملے گا آپ کی دعا سے. اللہ اکبر, یعنی وہ لے کر آئیں گے اور یہ اب دیکھیں ان کو سکون چاہیے نا, گلٹ جو ہے, تو اب آپ صلی اللہ علیہ وسلم جب دعا دیں گے, دیکھیں جب کوئی آپ کو دعا دیتا ہے کتنی خوشی سی ہوتی ہے, دل میں کتنا سکون ہوتا ہے, یعنی ان کو سکون, اللہ تعالیٰ چاہتا ہے ان کے دلوں کو مرہم لگا دیا جائے, ان کو سکون مل جائے. تو وہ جو گلٹ ہے, گناہ کی گلٹ, وہ دور ہوگی نا. گناہ کا بھی تو ایک ہوتا ہے نا انسان کے اندر ایک بے چینی, بے سکونی, وہ دور ہو جائے گی. واللہ سمیع علیم, اور اللہ سننے والا اور جاننے والا ہے. دیکھیں انہوں نے, جب انسان گناہ کرتا ہے نا اس کے سامنے دو رویے ہوتے ہیں, یا تو وہ ڈھیٹ ہو جائے, جسٹیفیکیشن دے, اڑا رہے اپنے گناہ کے اوپر, تب نہیں ہے اللہ ان اللہ غفور رحیم, تب نہیں کہا گیا کہ وہ اڑا رہے اور ڈھیٹ بنا رہے تو وہ بس ان اللہ غفور رحیم, اللہ تعالیٰ خود ہی معاف کرنا. فرمایا آج ہی غلطی مان جاؤ, دیر نہیں لگائی جنہوں نے, اللہ کی رحمت میں وہ داخل ہو گئے, پھر دیکھو اللہ تعالیٰ ان کی کیسی دل جوئی کرتا ہے, پھر اللہ اپنے نبی کو کہتا ہے کہ آپ ان کے لیے دعا کریں, پھر اللہ کو وہ اتنے پیارے ہو جاتے ہیں کہ ان کو ندامت ہوئی, ان کو اس چیز اپنا قصور ان کو اتنا لگ رہا ہے کہ یہ اپنے آپ کو ستون سے باندھ کے کھڑے ہو گئے, ان کو یہ چین نہیں آ رہا کہ ہمارا ہم سے گناہ ہو گیا, یہ ڈھیٹ نہیں ہوئے گناہ پہ, یہ آرام سے لیٹ نہیں گئے کہ ہم نے اور غزوات میں تو حصہ لیا ہوا, کیا ہو گیا اگر اس میں نہیں گئے تو, اتنی بگ ڈیل ہو گئی, اتنی بڑی بات بنا لی ہماری بات کو, ویسے نہیں رہے گی. اللہ اکبر. اور نہ انہوں نے انا کا مسئلہ بنایا. یہ فوراً جھک گئے. یاد رکھیں جب انسان گناہ کرتا ہے شیطان بڑی تاویلیں سجاتا ہے, توبہ کی طرف نہیں آنے دیتا. لیکن دیکھیں جو انسان اس وقت جھک جائے تو اللہ تعالی کی طرف سے اس کے لیے کیا ہے کہ پھر ایسے لگ رہا ہے جب یہ انسان پڑھتا ہے نا وہ یہ آیت پڑھتا ہے تو ایسے لگتا ہے کہ جب وہ پڑھتے نا تو اللہ تعالیٰ نے تو جیسے سینے سے ہی لگا لیا کہ اے نبی آپ نے بھی ان کے صدقے قبول کرنے, آپ نے بھی ان کا تزکیہ کرنا ہے, آپ نے ان کے لیے دعا بھی کرنی. واللہ سمیع علیم. اور اللہ سننے والا اور جاننے والا, جو توبہ کرتا ہے اللہ تعالیٰ اس کی توبہ کو سن بھی رہا ہے اور وہ جانتا بھی ہے کہ کون کس دل سے کر رہا ہے اور کس دل سے صدقہ کر رہا ہے. الم یعلم ان اللہ ہوا یقبل التوبۃ من عبادی. کیا ان کو نہیں پتا کہ بے شک اللہ تعالیٰ قبول کرتا ہے توبہ اپنے بندوں سے, وہ بندے جن سے گناہ بھی ہو جاتے ہیں اور نیکیاں بھی کرتے ہیں, کیا وہ نہیں جانتے؟ اس لیے کہ جب انسان گناہ کرتا ہے نا, ایک دفعہ کر لیا توبہ کر لی, دوسرا دفعہ پھر ہو گیا, پھر چلو توبہ کر لی, پھر تیسری دفعہ پھر ہو گیا. اب شیطان کا تل ہو تمہارے تو اس سے تو تمہاری تو توبہ کبھی پکی ہونی ہی نہیں ہے. اب تمہاری کہاں سنی جائے گی, اب تمہاری تھوڑی توبہ ہوگی. توبہ تو اس کے لیے جو ایک دفعہ کرے اس وقت باز آ جائے, اب تمہاری نہیں توبہ قبول ہونی. اب تم تو روز ہی گناہ کر لیتے. تو اللہ تعالی نے فرمایا ان اللہ ہوا یقبل التوبہ تہنی مادی. کیا ان کو پتا نہیں ہے یہ شیطان کی بات میں کیوں آتے ہیں؟ کیا ان کو نہیں پتا اللہ توبہ قبول کر لیتا ہے اپنے بندوں سے؟ بلکہ ایک حدیث میں تو آتا ہے سبحان اللہ کہ بائیں طرف والا فرشتہ جو ہے, جو جب مسلمان بندے سے غلطی ہوتی ہے نا تو بائیں طرف والا فرشتہ 6 گھڑیاں قلم رو کے رکھتا ہے, 6 گھڑیاں وہ لکھتا نہیں ہے اس کے گناہ کو. پھر اگر وہ شرمندہ ہو کے اللہ سے معافی مانگ لیتا ہے تو وہ لکھتا ہی نہیں ہے, اور اگر نہیں معافی مانگتا تو پھر وہ 1 برائی لکھتا ہے. اللہ اکبر. تو اللہ تعالی نے تو توبہ کا دروازہ تمہارے لیے کھلا رکھا ہوا ہے. جب تک یہ جان نکلنے کے لیے یہ توبہ غرغرے سے پہلے ہے, غرغرہ نہیں جب شروع ہو جاتا نا, غرغرہ اس آواز کو کہتے ہیں جو جان نکلنے کے وقت حلق سے نکلتی ہے, ایک آواز آنی شروع ہو جاتی ہے جب انسان کی روح یہاں تک پھنسنے لگتی ہے نا. اللہ اکبر. تو وہ آواز آنے لگتی, اس سے پہلے پہلے تک توبہ کر لے. تو اللہ تعالیٰ نے فرمایا اللہ قبول کرنے والا ہے اس توبہ کو. ان کو پتا نہیں ہے کہ اللہ قبول کر لیتا ہے, پھر کیوں نہیں اللہ سے, یعنی کیوں نہیں پھر معافی مانگتے؟ پھر تو معافی مانگ لو نا, کیوں یہ بات بھول جاتے ہو؟ وَيَأْخُذُ الصَّدَقَاتِ, اور اللہ قبول کرتا ہے صدقے. تو اللہ تعالیٰ کے سامنے اپنے صدقے پیش کرو تاکہ اللہ تمہارے گناہوں کو معاف کر دے. اور اللہ صدقہ لے کے پھر ایسے ہی نہیں ہے, اللہ اس صدقے کو پالتا ہے پالتا ہے پالتا ہے, جیسے تم اپنے بچھیرے کو پالتے, گھوڑے کے بچے کو پالتے, اللہ تمہارے صدقے کو اس طرح پالتا ہے. حتیٰ کہ ایک کھجور بھی دی ہوتی ہے تم نے صدقے میں تو اللہ تعالیٰ اس کو اور پہاڑ جتنا کر دیتا ہے. ایک کھجور سوچے, کھجور کا سائز, اور دیکھیے سوچے جنہوں نے دیکھا ہوا ہے اور پہاڑ, اتنا بڑا کر دیتا ہے تمہارا صدقہ لے کے. وہ پال رہا ہے اس صدقے کو, تمہیں پتا بھی نہیں, تم کھجور دے کے بھی بھول گئے, لیکن اللہ لے لیتا ہے اپنے ہاتھ میں لیتا ہے, اس سے پہلے کہ اس کے ہاتھ میں جائے جس کو آپ نے صدقہ دیا, وہ غریب ہے مسکین ہے, اس کے ہاتھ میں پہنچنے سے پہلے وہ اللہ کے ہاتھ میں پہنچ جاتی ہے وہ چیز جو آپ نے صدقہ دیا. ان اللہ هو التواب الرحیم. کیا ان کو نہیں پتا 3 باتوں کا کہا گیا علم یا علم؟ یہ 3 باتیں کون سی؟ پہلی بات کہ اللہ قبول کرتا ہے اپنے بندوں کی توبہ کو, اس بات کو نہ بھولو. نمبر 2 بات, وہ یاخود صدقات, اللہ لیتا ہے صدقات کو. نمبر 3 بات, ان کو نہیں پتا کہ اللہ بہت زیادہ توبہ قبول کرنے والا رحیم ہے. اللہ تعالیٰ فرماتے ہیں اے ابن آدم, تو جب بھی مجھ سے دعا کرے اور مجھ سے گناہ معاف کرنے کی امید رکھے تو تیرے جتنے بھی گناہ ہوں میں بخش دوں گا, اور مجھے اس کی پرواہ نہیں ہے کیونکہ وہ تواب ہے, وہ بہت زیادہ توبہ قبول کرتا ہے. اے ابن آدم, اگر تیرے گناہ آسمان کی بلندی کو پہنچ جائے پھر تو مجھ سے بخشش مانگے تو میں تجھے بخش دوں گا, اور مجھے اس کی کچھ پرواہ نہیں ہے. اور اے ابن آدم, اگر تو زمین بھر کے گناہ لے پھر مجھے اس حال میں ملے کہ تو نے میرے ساتھ شرک نہ کیا تو میں اتنی مقدار میں تجھے بخشش سے نواز دوں گا. اور فرمایا وہ اتنا رحیم ہے, اتنا رحیم ہے کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا گناہ سے توبہ کرنے والا ایسے ہے جیسے اس نے گناہ کیا ہی نہیں. اللہ تعالیٰ اتنا اس کو پاک صاف کر دیتا جیسے اس نے گناہ کیا ہی نہیں, ایگزسٹ ہی نہیں کرتا گناہ. تو اللہ تعالیٰ سے دعا کریں کہ اللہ ہمارے کوئی نفاق ہے تو اللہم طہر قلبی من النفاق, اللہ ہمارے دلوں کو نفاق سے پاک کر دے. اللہ ہمارے گناہوں کو معاف کر دے. تو کبھی بھی یہ نہ سوچ کے انسان توبہ سے پیچھے رہے کہ میری توبہ کیسے قبول ہوگی, اب تو ہو ہی نہیں سکتی. نہ مایوس نہ ہونا, کیوں مایوس ہوتے ہو, کیا تمہیں نہیں پتا کہ اللہ توبہ قبول کر لیتا ہے اپنے بندوں سے. کتنا ہمیں اندھیروں سے نکال لیا اور مایوسیوں سے اللہ تعالیٰ نکال لیتا ہے, جب وہ یہ فرماتا ہے کہ میں تو بہت توبہ قبول کر لیتا ہوں, بہت زیادہ قبول کرنے والا ہوں, میں تو رحیم ہوں, پھر بھی تم مایوس ہو گئے, پھر بھی تم آتے نہیں. تو یعنی توبہ تو کرو نا, بات یہ ہے ایسے بیٹھے بیٹھے نہیں کہتے رہو بس اللہ غفور الرحیم اللہ غفور الرحیم, وہ تو توبہ کو قبول کر لیں. پھر تم توبہ کرو بھی تو صحیح نا, اور اس امید کے ساتھ کرو کہ اللہ معاف کر دے گا, پھر بعد میں ہو جائے وہ اللہ پھر معاف کر دے گا. ہم نے تو کرتے ہی رہنا کہ ہم تو ہیں ہی خطا کار, ہم نے کب کہا کہ ہم پرفیکٹ ہیں. اور پھر وہی بات آ گئی وَقُلِ اعْمَلُوا فَسَيَرَى اللَّهُ عَمَلَكُمْ وَرَسُولُهُ وَالْمُؤْمِنُونَ, اور عمل کرتے رہو, کرو, آپ کہہ دیجئے کہ عمل کرو, عمل کر کے دکھاؤ, اللہ بھی تمہارا عمل دیکھے گا اور اس کا رسول بھی اور مومن بھی. یعنی پھر دوبارہ وہی بات آئی کہ عمل کر کے دکھاؤ, باتیں نہیں اللہ کو چاہیے, محنت کرو آئندہ کے لیے دکھاؤ. اور توبہ کے بعد دیکھیں یہ بات آئی ہے, اس سے کیا پتا چلا, یو اسٹل ہیو چانس, ابھی بھی موقع ہے, ابھی بھی چھوڑو باتوں باتوں کو اور اپنی جسٹیفیکیشن دینے کو, عمل کرو. اب تم اب سے غلطی ہو گئی ہے کوئی نہیں, اب اصلاح کر لو نا. بس اتردون الی عالم الغیب والشہادۃ, اچھا پھر رسول بھی دیکھے گا, پھر ایمان والے بھی دیکھیں گے, یعنی جن کے سامنے غلطیاں کی ہیں اب وہ بھی دیکھیں گے کہ تم کتنے اچھے عمل کر رہے ہو. اور پھر تم لوٹائے جاؤ گے عالم الغیب والشہادۃ کی طرف, وہ تمہیں بتائے گا جو تم عمل کرتے رہے. وآخرون مرجون لامر اللہ, اور اب میں نے جیسے آپ کو بھی بتایا 10 جو پکے تھے ان میں سے کتنے تھے جنہوں نے اپنے آپ کو ستونوں سے باندھا, پلر سے باندھ لیا تھا مسجد نبوی کی, 7 ٹھیک ہے, اب کتنے رہ گئے, 3. اچھا 3 کچھ دوسرے ایسے تھے اللہ اکبر جو جنہوں نے اپنے آپ کو ستونوں سے نہیں باندھا, وہ آپ صلی اللہ علیہ وسلم کے پاس آئے, انہوں نے بھی کہا کہ ہم سے ہو گئی ہے غلطی, ہم مطلب قصور وار ہیں. انہوں نے اپنے یعنی گناہ کا اعتراف کیا, ندامت کی, لیکن ستونوں سے نہیں باندھا تھا, یہ انہوں نے بھی اعتراف کیا. اب ان کے لیے کیا ہے, ان کا جو ڈیسیجن ہے نا وہ پینڈنگ ہے, ٹھیک ہے. آخرونا مرجعون لامر اللہ, یہ پوسٹ پونڈ ہے, ابھی پینڈنگ ہے اللہ کے فیصلے کے لیے. اما یعذبہم و اما یتوب علیہم, چاہے تو عذاب دے ان کو اور چاہے تو مہربان ہو جائے ان پر. اور ان میں کون تھے, وہ تھے جو پکے مسلمان تھے, ان میں وہ تھے جو آپ صلی اللہ علیہ وسلم کے ساتھ مخلص تھے, وفادار تھے, منافق نہیں تھے. ان میں وہ تھے جو کئی غزوات میں حصہ لے چکے تھے, آپ بن مالک, مرارہ بن ربیع اور حلال بن امیہ. تو اللہ تعالیٰ کیا فرما رہے ہیں, ان کا معاملہ ابھی ملتوی ہے, 50 دیز تک ان کا معاملہ ملتوی رکھا گیا, 50 دیز تک. اور ان کے اوپر کیا گزری تھی اور 50 دیز ان کے کیسے گزرے تھے, ان کو ایک طرح سے یہ سزا دی گئی تھی کہ اب آپ کا, انہوں نے آ کے کہہ دیا تھا کہ ہمارا کوئی, ہم نہیں کوئی کہتے, ہمارا کوئی عذر تھا, ہمارا کوئی یہ تھا وہ تھا, हम बिल्कुल मानते हैं कि हमने गलती की है, सुस्ती की वजह से हम नहीं गए। तो अब क्या है, इनको सजा दी गई सोशल बायकॉट कि इनसे कोई बात नहीं करेगा। मुनाफिक तो मुनाफिक थे ना, उनसे तो आप सल्लल्लाहु अलैहि वसल्लम ने इराज कर लिया, मगर जो जितना करीब होता है ना उससे गिला भी उतना ही होता है कि तुमसे तो ये उम्मीद नहीं थी कि तुम ये करोगे, उनकी पकड़ ज्यादा थी। वरना आप सोचेंगे आपने उनको छोड़ दिया, इनको क्यों नहीं छोड़ा, और उनकी तो पकड़ है ही है अल्लाह के यहाँ, जो उनकी पकड़ होगी यही हम दुनिया में भी सोचते हैं, फलानों की मुसलमानों की क्यों पकड़ हो गई, तो फिर काफिरों तो इतना कुछ कर रहे हैं उनको तो कुछ नहीं होता, फिर अल्लाह ताला उनको क्यों नहीं पकड़ा था। जो देखिए जो आपका प्यारा, अब अपने बच्चे को ही कहते ना तुमने क्यों ऐसे किया, अब बाहर का बच्चा कोई गलत काम कर रहा था आप उस तरह से नहीं उसको कहते, सड़क चलता हुआ बच्चा कोई गलत काम कर रहा है आप नहीं कहते। आप जो आपके करीब होता है, जो आपके जितना ज्यादा करीब होगा उतना ही गिला भी होता है, तुमने किया, तुम तो इस तरह से नहीं थे। तो सच्चे मुसलमान को अल्लाह ने यहीं पे भी धो देना होता है ना, साफ कर देना होता है, और उनकी तरबियत भी करनी होती है, उनके गुनाह को भी यहीं पे साफ करना होता है और उनकी तरबियत। तो इसलिए उनके लिए यहीं पे उनका सख्त मुआवजा हो जाता है, सख्त पकड़ हो जाती है। तो अल्लाह ताला ने फरमाया ये अल्लाह ताला के ऊपर है इनका फैसला। तो क्या पता चला असल अथॉरिटी किसके पास है, किसी को माफ करने की, किसको अजाब देना है, मेरे और आपके पास नहीं है कि हम फतवे देते रहे अजाब की और फलाने के ऊपर, फलाना ये हो जाएगा और उसको ये होगा और फलान को तो माफी और फलान को नहीं, बस बहती दरवाजे से गुजर जाओ तो माफी माफी है। कौन, किसने आपको सर्टिफिकेट दिया कि आप लोगों की बख्शीश के भी परवाने देते फिर या अजाब के देते फिर? ये फैसला अल्लाह ताला करेगा, और वल्लाहु अलीमुन हकीम, और अल्लाह है इल्म वाला हिकमत वाला। अल्लाह ताला अपने इल्म और हिकमत पे मबनी फैसला करेगा कि किसको क्या देना है। तो अपने ऊपर कभी इस तसल्ली के साथ ना बैठ जाएं कि बस मैंने तो कर लिया, कोई कुछ नहीं होगा, कुछ नहीं होता, फिर क्या हो गया, इससे क्या फर्क पड़ता है, मुतमईन नहीं हो जाए तौबा करके भी। ये नहीं कि हाँ तो कोई बात नहीं, अब क्या, मैंने तौबा एक दफा क्या तो लिया बस ठीक है, मैंने सदका दे दिया अब तो मेरे गुनाह का कफारा हो गया, मुतमईन होके ना बैठ जाए और करते रहे हर वक्त। ये होना चाहिए दिल के अंदर, डर होना चाहिए कि या अल्लाह मुझे माफ कर दे, कोई पता नहीं कि किसका फैसला पेंडिंग है, किसका फैसला किस तरह, और फिर भी अब जाहिर है वो माफिया तो मांग रहे हैं लेकिन अल्लाह ताला के ऊपर है किसकी पकड़ करे और किसके ऊपर मेहरबानी कर दे। इनका फिर फैसला क्या हुआ, जितना 50 डेज के बाद, 15 नहीं, तो जो सोशल बायकॉट था ना, कह दिया गया था कोई इनसे बात नहीं करेगा। शुरू में तो ऐसे लग रहा था ये कोई इतनी मुश्किल सजा नहीं है, लेकिन जो इनके ऊपर गुजरी वो मैं आपको इंशाल्लाह बताऊंगी आयत नंबर 118 में इनका फैसला आएगा, तब मैं आपको बताऊंगी कि इनके ऊपर क्या गुजरी, ये दिन इनके लिए क्या थे, कयामत से कम नहीं थे, और इनके दिल का हाल क्या था। तो बहुत ही एक सबक आमोज वाकया इन तीन लोगों का, और इनमें से एक का तो वाकया बहुत डिटेल से आता है। तो अभी ये पेंडिंग है फैसला, वो फैसला जब आएगा फिर हम सारी इंशाल्लाह डिटेल देखेंगे इसकी। सुभानक अल्लाहुम्मा बिहम्दिका नशहदु अन ला इलाहा इल्ला अंता नस्तग़फिरुका व नतूबु इलैक। अल्लाहुम्मा तहिर क़ल्बी मिनन निफ़ाक व अमली मिनर रिया व लिसानी मिनल कज़ब व अयनी मिनल ख़ियाना इन्नका तअलमु ख़ाइनतल अयुनि व मा तुख़फिस सुदूर। आमीन या रब्बिल आलमीन। तिलावत सुनिए।
يعتذرون إليكم إذا رجعتم إليهم قل لا تعتذروا لن نؤمن لكم قد نبأنا الله من أخباركم وسيرى الله عملكم ورسوله ثم تردون إلى عالم الغيب والشهادة فينبئكم بما كنتم تعملون سيحلفون بالله لكم إذا انقلبتم إليهم لتعرضوا عنهم فأعرضوا عنهم إنهم رجس ومأواهم جهنم جزاء بما كانوا يكسبون يحلفون لكم لترضوا عنهم فإن ترضوا عنهم فإن الله لا يرضى عن القوم الفاسقين الأعراب أشد كفرا ونفاقا وأجدر ألا يعلموا حدود ما أنزل الله على رسوله والله عليم حكيم ومن الأعراب من يتخذ ما ينفق مغرما ويتربص بكم الدوائر عليهم دائرة السوء والله سميع عليم ومن الأعراب من يؤمن بالله واليوم الآخر ويتخذ ما ينفق قربات عند الله وصلوات الرسول ألا إنها قربة لهم سيدخلهم الله في رحمته إن الله غفور رحيم والسابقون الأولون من المهاجرين والأنصار والذين اتبعوهم بإحسان رضي الله عنهم ورضوا عنه وأعد لهم جنات تجري تحتها الأنهار خالدين فيها أبدا ذلك الفوز العظيم وممن حولكم من الأعراب منافقون ومن أهل المدينة مردوا على النفاق لا تعلمهم نحن نعلمهم سنعذبهم مرتين ثم يردون إلى عذاب عظيم وآخرون اعترفوا بذنوبهم خلطوا عملا صالحا وآخر سيئا عسى الله أن يتوب عليهم إن الله غفور رحيم خذ من أموالهم صدقة تطهرهم وتزكيهم بها وصل عليهم إن صلاتك سكن لهم والله سميع عليم ألم يعلموا أن الله هو يقبل التوبة عن عباده ويأخذ الصدقات وأن الله هو التواب الرحيم وقل اعملوا فسيرى الله عملكم ورسوله والمؤمنون وستردون إلى عالم الغيب والشهادة فينبئكم بما كنتم تعملون وآخرون مرجون لأمر الله إما يعذبهم وإما يتوب عليهم والله عليم حكيم